बच्ची जो थी, बच्ची भी बहुत नेक, घर वाले भी बड़े नेक, कोई शक नहीं उसमें, मैं अभी भी गवाही देती हूँ। लेकिन वक्त पास होता चला गया ना बहुत, अब बच्ची नहीं चाहती, बच्ची कुछ और चाहती है, पेरेंट्स कुछ और चाहते हैं, देर हो चुकी बहुत ना। तो असल बात क्या होती है कि बाज औकात हम बर वक्त फैसले नहीं करते ना, और कई घरों में, यानी कई मिसालें मेरी मेरे सामने हैं कि घरों में बेजौज लोग बैठे हैं, कहीं लड़कियां बैठी हैं, कहीं लड़के बैठे हैं। जब 30 से ऊपर क्रॉस कर जाते हैं ना बच्चे, फिर वो माँ बाप कहते हैं और बच्चे सुनते नहीं है। तो ये हमारे लिए बहुत बड़ा जो है वो अलमिया है, बहुत परेशानी की बात है। तो ऐसा ना हो कि हम रस्म और रवाज की भेंट अपनी औलादों को चढ़ाएं और सोसाइटी के अंदर ओरियानी और फोहाशी जो है उसको जो है वो जो सोसाइटी में ओरियानी फोहाशी जो है वो फैल रही है, तो उसमें हमारा भी जो है वो हिस्सा हो। यकूनु फुकरा, अगर वो होंगे गरीब, अगर वो होंगे मुफलिस, युग्नी हुमुल्लाहु मिन फजले, तो अमीर कर देगा उनको अल्लाह, गनी कर देगा उनको अल्लाह, मिन फजले ही अपने फजल से। तो अब इसका ये नहीं मतलब कि जिसका भी निकाह हो जाएगा वो आनन फानन अगले दिन वो जो है ना वो अमीर होगा। अब ये ना कहीं आप जाहरी तौर पर जो मतलब समझ आ रहा है लोग ये समझे और फिर वो मर्द भी शादियों पे शादियां करते चले जाएं जितनी इजाजत है उनको, और आम सोसाइटी में लोग इसका मतलब ये समझे। इसका मुद्दा ये है कि इस मामले में लोग बहुत ज्यादा हिसाबी किताबी ना बने। लड़की वालों को हदायत की जा रही है कि अगर लड़का नेक है, लड़का शरीफ है और वो लड़की वालों के घर पैगाम देता है, और तो उसकी गुर्बत देखकर इनकार ना करें। अगर वो पढ़ रहा है, अगर वो सीख रहा है, तो वो कुछ तो करेगा ना। और बाज़ वक़्त ऐसा होता है कि अब बच्चा पढ़ रहा है तो फिर देख कहते हैं कि नहीं, जब ये डॉक्टर बन जाएगा और जब ये फलां जो है वो ओहदे पे पहुंचेगा, लड़की वाले कहते हैं हम तब रिश्ता करेंगे। तो जब वो डॉक्टर बन जाता है फिर वो आपके पास नहीं आता, फिर वो कहीं और चला जाता है, जब फिर उनका भी स्टैंडर्ड बन जाता है। तो इसमें असल में तवक्कुल करने के लिए कहा जा रहा है, लड़की वालों को भी तवक्कुल करने के लिए कहा जा रहा है कि जाहिरी तौर पर अच्छे लोग हैं, नेक हैं, शरीफ हैं, बच्चा मेहनती आपको लग रहा है, लग रहा है कि कुछ करेगा, तो आप उसका निकाह कर दे। दूसरी तरफ लड़के की माएं जो हैं वो भी इस बात का इंतजार ना करें। मैं माओं का खास तौर पर इसलिए कर रही हूं कि माओं की बड़ी ख्वाहिशात होती है, मुझे लगता है मर्दों की इतनी नहीं होती, यानी माओं का बड़ा इसमें किरदार है। माएं चाहती हैं कि बच्चा अभी तो बहुत बड़ा ऑफिसर बन जाए, पता चले फिर कितने बड़े खानदान की बहू लानी है, फिर वो कितना जहेज लाएगी, फिर वो कितने मेरे आगे पीछे नौकर चाकर, लड़की वालों की तरह मतलब आगे, जैसे लड़के की माँ भी उसका भी एक बड़ा स्टेटस है। तो लड़के वालों को भी अल्लाह ताला कह रहा है कि वो किसी बेटे को, लड़के वाले किसी नौजवान को इसलिए ना बिठा रखें कि अभी वो बहुत कमा नहीं रहा। तो यहाँ पे नसीहत क्या की जा रही है कि कुशाइश, दौलत, अमीरी, बहुत अच्छे दिनों के इंतजार में जो है वो शादी के मामले को खामखा ना टालते ना फिरें। जो भी आमदन का जरिया है अल्लाह के भरोसे पर आप शादी कर दें, शादी खुद ही हालात की दुरुस्तगी का जो है ना वो जरिया बन जाएगी। और ये कैसे जरिया बनती है, इसके लिए मुफस्सरीन फिर क्या कहते हैं कि अल्लाह कैसे उनको गनी करेगा कि जैसे शादी होगी तो एक औरत घर में आएगी, तो आने वाली अपनी किस्मत लेकर भी तो आती है ना। उसकी किस्मत से हो सकता है शौहर को बहुत अच्छी जॉब मिल जाए, ये भी हो सकता है कि औरत जो है वो बड़ी सलीका मंद है, सलीका शियार है, वो खर्चों पर काबू पाए और घर जो है वो घर में अखराजात काबू में आ जाए, है ना। फिर ये भी होता है कि बाज़ औक़ात जब मर्द पर जिम्मेदारी आती है ना तो मर्द मेहनत करना शुरू कर देते हैं, लड़के जो हैं फिर वो सर पर जिम्मेदारी आने से पहले से ज्यादा मेहनत और कोशिश करता है, और कभी बीवी भी साथ में मदद करती है, दुआ करती है। तो कोई नहीं जानता कि किसी का मुस्तकबिल क्या है, किसी के हालात जो हैं वो क्या है। तो अल्लाह ताला यहाँ पे खुशखबरी दे रहे हैं, तब जो रुकावटें किसी के सर पर हैं कब अल्लाह उनको दूर कर दे। तो निकाह जो है ना ये फकर में इजाफा नहीं करता, गुर्बत में निकाह कभी इजाफा नहीं करता, बल्कि अल्लाह रिज्क और फजल में इजाफा करता है। और जो आदमी निकाह के जरिए अपने ईमान और इखलाक की हिफाजत करता है, यानी निकाह इसलिए करता है कि उसका اخلاق اور اس کا ایمان حفاظت میں رہے تو اللہ تعالیٰ کی نظر کرم اس پر ہوتی ہے، پھر اللہ اس کی مدد کرتا ہے۔ تو آپ دیکھیں کہ بیوی نہیں ہوتی تو مرد بھی، لڑکے بھی خانہ بدوش سے رہتے ہیں نا۔ شادی ہو گئی تو بہت سی لڑکوں کی بھی جو صلاحیتیں سکڑی بھی تھیں، دبی بھی تھیں، فوراً نمایاں ہو کر آتی ہیں، ہے نا؟ تو گویا کہ جیسے یوں ہی سمجھ لیں کہ شادی ایسے جیسے کہ بیل کو سہارا مل جائے، یوں ہی بیل جو ہے نا اس کو سہارا ملے تو پھلتی پھولتی ہے، ہر طرف جو ہے وہ بڑھتی چلی جاتی ہے۔ تو عورت کو شوہر مل جائے اور شوہر کو بیوی مل جائے تو دونوں کی صلاحیتیں ابھرتی ہیں، دونوں مل کر عملی زندگی میں محنت کرتے ہیں اور اللہ تعالیٰ ان کی جو جد و جہد ہے، محنت ہے، اس میں برکت دیتے ہیں اور حالات بالکل ہی بدل جاتے ہیں۔ پھر آپ یہ بھی دیکھیں کہ اللہ رب العزت کیا کہہ رہے ہیں کہ واللہ واسع علیم، اللہ بڑی وسعت والا اور علیم ہے۔ تو اللہ تعالیٰ کو پتا ہے کہ جو ہے وہ حالات کیسے بدلیں گے، اللہ تعالیٰ جو ہے وہ حالات کو جو ہے وہ جانتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا، یہ حضرت ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے، کہ تین آدمی ہیں جن کی مدد اللہ کے ذمہ ہے۔ ایک وہ شخص جو پاک دامن رہنے کے لیے نکاح کرے، تو آپ سوچیں کہ اللہ رب العزت نے ایسے شخص کی مدد اپنے ذمہ لے لی، تو جب اس کا نکاح ہو جائے گا تو اللہ تعالیٰ پھر اس کی مدد جو ہے وہ کیوں نہیں کرے گا، ہے نا؟ تو اللہ تعالیٰ جو ہے وہ اس کی مدد کرے گا۔ نمبر ایک یہ شخص ہے نکاح جو کرنا چاہتا ہے پاک دامن رہنے کے لیے، نمبر دو وہ مکاتب جو مال کتابت ادا کرنے کی نیت رکھے، یہ اگلی آیت میں آپ پڑھیں گے تفصیل سے انشاءاللہ۔ تیسرا وہ شخص جو اللہ کی راہ میں جہاد کے لیے نکلے، کہ اللہ کے راستے میں وہ نکلتا ہے تو اللہ اس کی ضرور مدد کرتا ہے۔ اچھا، اس موقع پر یہ بھی ضروری ہے کہ ہم نے جو نکاح کے معاملے میں بہت سی رسمیں اپنی عملی زندگی میں پیدا کر لی ہیں اور اس کو ہم ضروری سمجھتے ہیں، ان کو اپنی عملی زندگی سے نکالیں۔ جیسے نکاح سے پہلے منگنی کی رسم، اس کی کوئی حیثیت نہیں ہے، آپس میں زبان ہی کافی ہے۔ پھر دوسری بات یہ ہے کہ جیسے جو ہے وہ منگنی کے موقع پر جو ہے وہ بڑا سا فنکشن لوگ کرتے ہیں، اس کی بھی کوئی حیثیت نہیں ہے۔ بہت سی چیزیں لینا دینا، اس کی کوئی حیثیت نہیں، آپ نے زبان دے دی۔ ہاں اگر بغیر آپ کسی دکھاوے کے اور آپ اپنی خوشی کے موقع پر، آپ کو خوشی کا احساس ہے تو آپ تھوڑا بہت کچھ دیتے ہیں یا زیادہ دیتے ہیں اور دکھاوا نہیں کرتے، اعلان نہیں کرتے، کہ کیونکہ سوسائٹی میں دکھاوا بہت زیادہ، جس کی وجہ سے فلاں کی منگنی پر یہ آیا تو سوچیں گے پھر شادی پر کیا آئے گا، اور ہر عورت دوسری کو بڑھا چڑھا کر بتاتی ہے، مسائل سوسائٹی میں بڑھتے چلے جاتے ہیں۔ پھر اسی طرح جو ہے وہ مہندی کی، ہلدی کی رسم ادا کرنا، مایوں وغیرہ کی جوڑے اتنے بنانا، دلہن کو مہندی لگانا یہ سنت ہے، دلہن کو دلہا کے لیے تیار کرنا، لیکن وہ دلہن کا جو مہندی کا جو فنکشن اپ کیا جاتا ہے، خاص اس کے لیے کپڑے، پھر اسپیشل کھانے کا اہتمام، پھر وہ موم بتیاں جلتی ہیں، پھر وہ لڑکے لڑکیاں جمع ہوتے ہیں، پھر وہ جو ایک بالکل ہندوانہ رسم وہ بن گئی ہے، اس کا ہمارے ہاں کوئی تصور نہیں ہے۔ پھر اسی طرح جو ہے وہ شادی کے لیے لڑکے والوں کا جہیز کا مطالبہ کرنا، ہے نا؟ اور اسی طرح جو ہے وہ بہت سی بارات کا لے کر جانا سنت ہے۔ کیا سنت ہے؟ ولیمہ، بارات کی کوئی حیثیت نہیں ہے۔ آپ جس کو لڑکے والے ناراض ہو جاتے ہیں، وہ کہتے ہیں 200 تو ہمارے اپنے ہی ہو گئے ہیں، تو 200 باہر سے آئیں گے، آپ آخر ہماری بھی تو کچھ مجبوری ہے، آپ سمجھے تو صحیح۔ تو لڑکے والے جنہوں نے اب ولیمے میں جن لوگوں کو بلانا ہوتا ہے، ان سب کو اکٹھا کر کر آ کے کہتے ہیں کہ چلو یہ بڑا اچھا موقع ہے۔ لڑکی والوں کی تو ویسے ہی سر بھی نیچے لگا ہوا ہوتا ہے، بیٹی بےچارے دے رہے ہیں اور ان کے اوپر ایک بہت بڑا بوجھ بن جاتا ہے۔ تو بڑی اچھی بات ہے کہ رسموں کو جو ہے وہ کم کیا جائے۔ پھر اسی طرح جو ہے وہ نکاح کے موقع پر جو ہے کیا کیا جاتا ہے کہ منہ دکھائی، شادی کے موقع پہ منہ دکھائی کی رسم ہے، گود بھرائی کی رسم ہے۔ جیسے ایک لڑکی کہنے لگی جس کی شادی ہوئی کہ اب ان کے ہاں رسم تھی کہ دیور آ کے جھولی میں بیٹھے گا۔ اب آپ دیکھیں پچھلی ساری آپ نے آیتیں جو پڑھی ہیں، اب دیور آ کے گود میں بیٹھے، ہے نا، نہ محرم ہے और वैसे भी चलो ये दरमियानी मैंने आपको रिश्तेदारों की तीन किस्में बताई थी, एक महरम, एक बिल्कुल गैर महरम और एक जो बीच में आते हैं। तो ना बिल्कुल महरम की तरह उनके साथ करना है और ना ही बिल्कुल अजनबियों की तरह उनके साथ करना है, दरमियाना है ना। तो इसी तरह जूता छुपाई वगैरह ये भी रस्म है। और बाज लोग मुहर्रम और ईद के महीनों में जो है वो शादी नहीं करते, मतलब मुहर्रम के दिनों में खास तौर पे शादी नहीं करते। और इसी तरह जो है वो वीडियो तस्वीरें बहुत सी यानी रस्में हमने जो है वो शामिल कर ली हैं। इसी तरह लड़की वालों के हाँ ये गांव वगैरह में रिवाज है, अब यहाँ पे तो नहीं है, कि जो नौकर चाकर होते हैं ना तो लड़की वाले क्या करते हैं कि लड़के वालों से पैसे लेते हैं, लाग कहते हैं उसको, लाग लेकर फिर अपने नौकर चाकरों में तकसीम करते हैं। जो भी काम कर रहे होते हैं ना बहुत से लोगों को काम करने के लिए बुला लेते हैं, फिर लड़के वालों को कहते हैं कि आप इतना दें। इधर से लड़की वाले ले लेते हैं, लड़की वालों लेते हैं लड़के वालों से ना, और वो लाग देते हैं यानी अपने सब में बांटते हैं कि लड़के वालों ने इतना दिया। फिर पहले दिन से ही वहां पे ना आपस में लड़ाई झगड़ा शुरू हो जाता है, और लड़की जो ही वहां पे जाती है फिर उतने ही वो देवर निकलवाना चाहता है, उतने ही बाकी लोग, और वो कहते हैं कि वहां से गोद से उठना नहीं है जब तक कि इतना भाभी हमें नहीं देगी। और आते ही दुल्हन अभी उतरती है साथ ही लड़ाइयां झगड़े, क्योंकि वो बोलना शुरू हो जाते हैं कि इन्होंने तो लड़की की कीमत ले ली हमसे, जो इतना लाग ले लिया। तो इस तरह बहुत सी बातें जो हैं वो शामिल हैं। तो बहरहाल इन तमाम रस्मों को खत्म करके करना क्या चाहिए, निकाह को आम करना चाहिए और उसको जो है वो आम करना चाहिए, और खामखा ऐसी चीजें उस पर तारी नहीं करनी चाहिए जिसकी वजह से जो है वो गुनाह सोसाइटी में जो है वो रवाज पाता चला जाए। वल्लाहु वासिउन अलीम, अल्लाह बड़ी वुसअत वाला और अलीम है। वलयस्ताफिफिल्लज़ीना, और चाहिए कि इफ्फत मांगे। आपको पता है ना अलिफ सीनता या सीनता, इसके मानी होते हैं मांगना, नून सीनता। तो अलिफ सीनता होता तो मैं मांगती हूँ है ना, मैं मांगती हूँ से मुराद लड़का लड़की मर्द जो है वो और औरत, ये वाहिद का मुतकल्लम का सीगा है अलिफ सीनता। या सीनता का मतलब है वो मांगता है, नून सीनता का मतलब है हम मांगते हैं। तो यहाँ पे वो और लाम चाहिए के, वलयस्ताफिफिल्लज़ीना, और चाहिए कि वो मांगे, यानी अब आप देखें वो लाम यासीन ता जो है ना बस यहां तक क्या है, और चाहिए कि मांगे, अभी आपको ये नहीं पता चल रहा क्या मांगे। तो ऐन फाफा इफ्फत मांगे, और ऐन फाफा नफ्स के अंदर ऐसी हालत कुव्वत का पैदा होना जिसके जरिए इंसान जो है वो गलबा शहवत से बच जाए, शहवत उस पर इतना गलबा ना पा सके कि वो बुराइयों में मुब्तिला हो जाए। तो चाहिए कि लोग जो है वो इफ्फत मांगे, इफ्फत मुआबी इख्तियार करें। अब यहां पे अब लोग अमीर नहीं हैं, निकाह की सकत नहीं रखते किसी भी वजह से, उनके अंदर निकाह की कुदरत नहीं है। तो अब ये नहीं हो सकता कि वो बदकारी के लिए उनके पास जवाज है, क्योंकि निकाह नहीं कर सकते तो अब वो बदकारी करने लगे, जिना करने लगे, तो ये उजर नहीं बन सकता उनके लिए। बल्कि क्या है कि ऐसे लोगों के लिए जरूरी है कि वो लोग अपने आप को जब्त में रखें। ये हिस्सा क्या कह रहे हैं, वलयस्ताफिफ, वो अपने आप को कंट्रोल में रखें, जब्त में रखें। कौन लोग, अल्लज़ीन ला यजिदून निकाहन, जो लोग निकाह जो है वो नहीं कर सकते, जो निकाह की कुदरत नहीं रखते, निकाह का मौका नहीं पाते। हत्ता युग्नियहुमुल्लाहु मिन फजलिही, यहां तक कि अल्लाह अपने फजल से उनको गनी कर दे। तो जब वो शख्स जो है वो अपने आप को कंट्रोल करेगा, जब्त नफ्स इख्तियार करेगा, अपनी निगाहों की अपनी इज्जत की हिफाजत करेगा, तो उम्मीद है, तो जो है वो उम्मीद है कि अल्लाह उसके लिए अपने फजल और रहमत का दरवाजा खोल देगा। तो शर्त क्या है कि वो अपने ईमान और इखलाक की हिफाजत के लिए जिहाद करे, और अल्लाह ताला फिर उसके लिए राह खोलेगा। और हमें हदीस भी मिलती है जो मैंने अभी भी आपको सुनाई थी कि नौजवानों तुम में से जो शख्स शादी कर सकता उसे कर लेनी चाहिए, क्योंकि ये निगाह को बदनजरी से बचाने और आदमी की इफ्फत कायम रखने का बड़ा जरिया है। और जो इस्तेआत ना रखता हो तो वो क्या करेगा, तो वो रोजे रखे। वमल्लम यस्तते फअलैहि बिस्सौम, तो वो रोजे रखे, उस पे फर्ज है कि वो रोजे रखे। फइन्नहु लहू विजा, तो रोजे आदमी की तबीयत का जोश ठंडा कर देते हैं। ये बुखारी और मुस्लिम की रवायत है। حتی یغنیہم اللہ من فضلہ، تو اپنا اپنے اللہ رب العزت اپنے فضل سے ان کو جو ہے وہ بہت عطا کرے گا. تو جو ہے وہ حضرت ابو بکر صدیق رضی اللہ عنہ نے بھی ایک دفعہ مسلمانوں کو خطاب کیا اور فرمایا کہ تم نکاح کرنے میں اللہ تعالیٰ کے حکم کی تعمیل کرو، تو اللہ تعالیٰ نے جو وعدہ غنا عطا کر فرمانے کا کیا ہے وہ پورا کر دیں گے. پھر آپ نے یہ آیت پڑھی، حضرت عبداللہ بن مسعود رضی اللہ عنہ نے فرمایا کہ تم غنی ہونا چاہتے ہو تو نکاح کر لو، کیونکہ اللہ تعالیٰ نے فرمایا ہے ان یکون فقراء یغنیہم اللہ، تو اللہ تعالیٰ جو ہے نے وعدہ کیا ہے کہ پھر وہ جو ہے وہ غنی کر دے گا، تو اللہ تعالیٰ مال عطا کرے گا. تو ضرورت کس بات کی ہے کہ لوگ توکل کریں اور لوگوں کو اللہ پر اعتماد ہو، صبر کے ساتھ عفت مابی کے ساتھ وہ انتظار کریں. تو صبر کی ایک تدبیر کثرت سے روزے رکھنا بھی ہے، تو اللہ تعالیٰ مالی وسائل ان کے بڑھا دے گا. تو پہلا ہم نے پڑھا آزاد لوگوں کے بارے میں، وَأَنكِحُوا الْأَيَّامَ مِنْكُمْ، دوسرا ہم نے پڑھا وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَامِكُمْ، لونڈی جو ہیں جو غلام ہیں ان کے بارے میں، اور تیسرا ہم نے پڑھا جو فقیر ہیں، اِن يَكُونُوا فُقَرَاءَ يُغْنِهِمُ اللَّهُ مِنْ فَضْلِهِ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ، جو غریب ہیں جو ضرورت مند ہیں تو ان کو بھی کہا کہ توکل کر کے تم نکاح کر لو. چوتھا ہم نے کیا پڑھا کہ جو ابھی نکاح کا موقع ہی نہیں پا رہے کسی طرح بھی، جیسے مثلا ابھی بچے جو ہیں جو وقت سے پہلے ہی بالغ ہو جاتے ہیں، ابھی 13-14 سال کے بچے، اب 12 سال کے 11 سال کے بچے جو ہیں وہ اب بالغ ہو جاتے ہیں، ارلی میچور ہو جاتے ہیں، اب وہ نکاح کی عمر تو نہیں ہے 13-14-15، تو اب کیا ہے کہ اب ان کو چاہیے کہ اپنی عزت کی اپنی پاک دامنی کی جو ہے وہ حفاظت کرے. پچھلے دنوں ایک عورت بیچاری میرے پاس آئی اور کہنے لگی کہ بچہ بھی چھوٹا ہے کچھ بھی نہیں کرتا، اور وہ کہتا یہ ہے کہ میری شادی کر دیں ورنہ پھر جو ہے نا اگر میں گناہ کر لوں تو پھر میری ذمہ داری میرے پہ نہیں ہے نا. تو آپ دیکھیں اس بات پر کہ یہ والدین کو بلیک میل بھی کرنا ہے نا، یہ بھی کوئی اچھی بات نہیں ہے. اس میں جو ہے وہ کیا ذمہ داری بنتی ہے کہ بچے اپنے اخلاق کی اپنے کردار کی حفاظت کریں، عزت ماں بھی اختیار کریں، پھر روزے رکھیں، ان کے سامنے یہ احکامات سامنے لانے چاہیے اور ان کو شادی کی ذمہ داریاں جو ہیں وہ پتہ ہونی چاہیے. صرف شادی شہوت پوری کرنے کا نام نہیں ہے، اپنی خواہشات کو پورا کرنے کا نام نہیں ہے، ان کے اندر ذمہ داری ہونی چاہیے کہ وہ ذمہ داری جو ہے جو ازدواجی زندگی نبھانے کی صلاحیت ہے وہ ان کے اندر ہونی چاہیے. یعنی گویا کہ افراط اور تفریط سے بچنا ہے، یہ بھی نہ ہو کہ 22 کے بھی ہو گئے بچے کما بھی رہے ہیں تو اچھے دنوں کے انتظار میں والدین شادی نہ کریں اور ابھی دیکھتے ہیں اور ابھی دیکھتے ہیں، اور یہ بھی نہ ہو کہ ابھی وہ ذمہ داری کے قابل بھی نہیں ہے تو یہ مطالبہ ہو. تو بہرحال اصل بات کیا ہے کہ نکاح کرنا چاہیے، اس کو اسلام جو ہے اس کی ترغیب دیتا ہے، اس کو سہل بنا کر پیش کرتا ہے، مہر بھی معمولی ہونا چاہیے. تو ہمیں حدیث سے یہ بات بھی پتہ چلتی ہے کہ بہترین نکاح وہ ہے جو معمولی مہر پر ہو، جس کا مہر کم سے کم ہو. اس کا یہ بھی نہیں مطلب کہ 32 روپے مہر، 32 روپے یہ بھی رسم ہے. اب 32 روپے کہیں مہر نہیں ہے، حیثیت کے مطابق ہی مہر ہے. جو بھی حیثیت ہے جو اس لڑکی کے گھر والوں کی اور لڑکے کے گھر والوں کی، تو آپس میں وہ دیکھ کر پھر وہ مہر مقرر کر دینا چاہیے. تو جو نکاح کا موقع نہ پائے انہیں چاہیے کہ عفت معابی اختیار کرے یہاں تک کہ اللہ اپنے فضل سے ان کو غنی کر دے گا. والذین یبتغون الکتابا، اور وہ لوگ جو کہ چاہتے ہیں الکتاب، تو کتابہ کے معنی کیا ہوتے ہیں؟ لکھنا، لکھت پڑھت کرنا نا، کتابہ لکھنا، اور کتاب لکھی بھی کو کہتے ہیں، اور مکتوب لیٹر کے لیے بھی آتا ہے. تو والذین یبتغون، اور جو یہ چاہتے ہیں الکتاب کے لکھا جائے، لکھت پڑھت کی جائے، مکاتبت کی جائے، اصل میں الکتاب سے مراد ہے تحریری معاہدہ. الکتاب لکھی ہوئی چیز کو کہا جا رہا ہے، خاص یہ ریٹن ایگریمنٹ کے لیے ہے. تو یہ ایگریمنٹ کس کے درمیان ہوگا؟ مما ملکت ایمانکم. تو کیا مراد ہے کہ یہ جو لکھت پڑھت ہے، مما ان میں سے جو ملکت مالک ہوئے، ایمانکم تمہارے دائیں ہاتھ، تو تمہارے مملوکوں میں سے تمہارے جو غلام ہیں، جو لونڈی ہیں، غلام ہیں، تمہارے دائیں ہاتھ ان کے مالک ہو گئے، اور उनमें से जो लोग ये चाहते हैं कि लिखत पढ़त कर ली जाए, तो फाकाते बूहम, तो बस तुम उनसे लिखत पढ़त कर लो। इन अलिम तुम फी हिम खैरा, अगर तुम समझते हो, अगर तुम्हें मालूम है कि उनके अंदर भलाई है। इस आयत के हिस्से को आप फिर समझें, वल्लज़ीना और वो लोग, और कौन लोग मुराद है, लौंडी और गुलाम। वल्लज़ीना के साथ लौंडी और गुलाम लिख लें कि वो लोग जो के लौंडी और गुलाम हैं, और लौंडी और गुलाम क्या चाहते हैं, यब्तगूना, वो चाहते हैं अल किताबा, कि रिटन एग्रीमेंट हो जाए। एग्रीमेंट किस चीज का है, आजादी का, कि वो आजाद कर दिए जाए। मिम्मा उनमें से, मिम्मा मलकत ईमानुकुम, जो जो तुम्हारे हाथ के मालिक है, जो तुम्हारे हाथ का माल है, जिनके तुम्हारे दाएं हाथ मालिक हुए, यानी तुम्हारे वो ममलूक, तुम्हारे वो लौंडी और गुलाम जो तुम्हारी मलकियत है, और अब वो तुमसे आकर ये दरख्वास्त करते हैं कि हम आपस में एक एग्रीमेंट कर लेते हैं, और जब वो एग्रीमेंट पूरा हो जाएगा तुम आजाद कर देना। तो फकातिबूहुम, तो तुम उनसे वो एग्रीमेंट कर लो। तो किसको कहा जा रहा है कि एग्रीमेंट कर लो, मालिक को कहा जा रहा है। तो फकातिबूहुम, यहाँ पे जो कहा जा रहा है ना, बस तुम उनसे एग्रीमेंट कर लो। तो इन आयात का भी एक जो है वो पसे मंजर है, और इन आयात का पसे मंजर जो है वो क्या है कि ये किताब और मकातबत जो है ना, ये एक इस्तलाह है। आपको सूरत नूर में इस्तलाहें काफी मिल रही है ना, जिना है और लियान है, कजफ काजिफ और मकजूफ है, निकाह की इस्तलाह तो बहुत शुरू से ही जो है वो मारूफ है, लेकिन निकाह खाली जेवर मिलने और अच्छे कपड़े मिलने का नाम नहीं है, घूमने और घुमाने का नाम नहीं है, ये जिम्मेदारियों का नाम है ना। जैसे एक औरत कहने लगी कि एक दफा जो है वो औरत अपने घर में अपनी सास को भी अम्मी कहती थी, और अपनी वालदा को भी, अपने ससुर को भी अम्मी कहती थी, और अपने वालिद को भी। तो बच्ची उसकी कहने लगी, बच्ची ऐसी थी 8-9 साल की, बच्ची उसकी कहने लगी कि अम्मी आपकी तो 2 अम्मियां हैं और मेरी एक ही, आपको 2 अम्मियां कैसे मिल गई। तो उसने कहा कि मेरी जब शादी हुई तो मुझे 2 अम्मियां मिल गई, और मैं मतलब लकी हूँ कि अल्लाह ने मुझे 2 अम्मियां दी थी। अल्लाह ने उस औरत को दीन का शऊर दिया था, आप देखें। तो वो बच्ची कहने लगी, अम्मी मेरी भी शादी कर दे, मुझे भी 2 अम्मियां चाहिए, है ना। तो बहरहाल अम्मी तो वही है जिसने जना है, वालदा तो वही है, और दूसरा जो है सास और ससुर, वबिल वालिदैनि एहसाना, तो दोनों के साथ हुस्ने सलूक के लिए हमें कहा जाता है कि हुस्ने सलूक किया जाए। तो बहरहाल यहाँ पे बात ये हो रही थी कि तुम्हारे गुलामों में से जो तुमसे एक एग्रीमेंट की कि उनको आजाद कर दिया जाए, दरख्वास्त करें, तो तुम क्या करो, फकातिबूहुम, तो वो तुम फिर उनसे वो एग्रीमेंट कर लिया करो, मकातबत कर लिया करो। और इस्लाम जो है, जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दीन इस्लाम को अरब की सोसाइटी में जो है वो मुतारिफ करवाया, तो वहां पे क्या था कि लौंडी और गुलाम बड़े कसरत से पाए जाते थे। और आपको ये बात भी पता है कि लौंडी और गुलाम तो ऐसे ही थे जैसे कि भेड़ बकरियां, और जैसे किसी के यहाँ ये समझा जाता है ना कि उसकी आज किसी के जो है वो किसान है अगर, तो उसकी जमीनें कितनी हैं, उसकी भेड़ और बकरियां कितनी हैं, तो उतना वो मालदार है। तो उस जमाने में कोई मालदार कितना है तो उसके गुलाम और लौंडी कितने हैं, उससे अंदाजा लगाया जाता था कि कितने लौंडी और गुलाम उसके पास हैं। आप इसको यूं ही समझ सकती हैं कि जैसे किसी की कोई फैक्ट्री है, कोई किसी कारखाने का मालिक है, तो आप देखना ये चाहती है कि उसका कारोबार कितना है। तो ये होता है कि उसके फैक्ट्री में, उसके कारखाने में 50 लोग काम करते हैं या 100 काम करते हैं, तो उसका उतना बड़ा बिजनेस है। अगर 1000 काम करते हैं तो उतना बड़ा बिजनेस है। कितनी फैक्ट्रियां, कितने खानदान और कितने लोग उसके अंदर पाए जाते हैं। तो बिल्कुल इसी तरह से जो है वो वहां पे रवाज किस चीज का था कि लौंडियां और गुलाम बहुत ज्यादा थे, और इंसान इंसान का गुलाम था। और इस्लाम जब आया तो तो उसने इंसान को इंसान की गुलामी से आजाद किया, इंसान की गुलामी से आजाद किया, और फिर क्या कहा कि जो है वो गुलामी के लिए यानी आजादी के लिए जो गुलाम गुलामों में पाई जाती थी, यानी लौंडी भी थी और गुलाम भी थे, और सोसाइटी में बहुत ज्यादा कसरत से जो थे वो गुलाम थे, और गुलाम की भी किस्में थी। मसलन कुछ लोग जो थे आजाद होते थे, उनको कहीं से भी अचानक पकड़कर जो है लोग बेच देते थे, खरीद कर यानी पकड़ कर बेच दिया, या कहीं से खरीद कर बेच दिया। कुछ लोग खानदानी गुलाम जो थे वो चले आ रहे थे, यानी पता नहीं कब वो आजाद थे और कब किसने पकड़ा, और अब खानदान के खानदान उनके गुलाम थे। तो मुख्तलिफ तरह की गुलामी पाई जाती थी, और फिर जंगें होती थी, तो जंगों में भी जितनी जो भी लोग बच जाते थे तो गुलाम बना लिए जाते थे, लौंडी भी गुलाम भी। तो इंसान इंसान का गुलाम था। आप सोचें कि कितनी तजलील थी, कितनी जिल्लत थी। तो इस्लाम जब आया तो उसने इस बात को पसंद ना किया कि इंसान इंसान का गुलाम हो। तो इस्लाम क्या कहता है कि इंसान अल्लाह का गुलाम बने, अब्द नाबुदू, हम इबादत करते हैं किसकी, अल्लाह की। तो इस्लाम ने जो है वो गुलामों की आजादी की मुख्तलिफ सूरतें रखी, और उनमें से एक शक्ल ये मकातबत की थी। और मकातबत के मानी लिखा पढ़ी के हैं कि अगर कोई गुलाम और लौंडी अपनी आजादी के लिए अपने आका को कहता है कि मैं इतना मुआवजा तुम्हें पेश करूंगा, इतने पैसे मैं तुम्हें दूंगा, अब आका को चाहिए कि जब दोनों में एक एग्रीमेंट हो जाए तो उसको फिर कबूल कर ले, ऐसा ना हो कि जो है वो माने ही ना। जैसे हजरत उमर रजी अल्लाह के जमाने का वाकया है कि एक गुलाम ने अपनी मालका से मकातबत की। मकातबत के मानी क्या है, एग्रीमेंट, आजादी का एक एग्रीमेंट। और जो जब उसने अपनी मालका से एक एग्रीमेंट किया और मुद्दते मुकर्रा से पहले ही माले किताबत फराहम करके इसके पास ले गया, मालका ने कहा मैं तो एक पैसा भी ना लूंगी, बल्कि साल ब साल और माह ब माह किस्तों में तुम अदा करो, यानी मैं उस सूरत में लूंगी। गुलाम ने हजरत उमर रजी अल्लाह से शिकायत की, उन्होंने फरमाया ये रकम बैतुल माल में दाखिल कर दे और जा तू आजाद है। फिर मालका को कहला भेजा कि तेरी रकम यहां जमा हो चुकी है, अब तू चाहे तो इकट्ठी ले लेना, वरना हम तुझे साल ब साल और माह माह बाद जो है अदा करते रहेंगे। अल्लाह ताला हजरत उमर फारूक का किरदार आज उम्मत मुस्लिमा को अदा कर दे। काश कि उम्मत मुस्लिमा में उमर पैदा हो, और आज उम्मत मुस्लिमा को दरअसल उमर चाहिए, उम्र फारूक रजी अल्लाह। आप देखें अल्लाह के कलाम को कैसे वो नाफिज करते थे, कहा कि जा मैंने तुझे आजाद किया, ये इस्लामी स्टेट की जिम्मेदारी। आज मजलूम है, इस्लामी स्टेट का दरवाजा ही नहीं खटखटा सकते, यानी चीफ जस्टिस को ही उतार दिया जाता है, उसको ही अगर जेल में डाल दिया जाए, जो हमारे मोहसिन हैं वही रुलते फिरते हैं, तो कहाँ से कोई जो है वो अदल मांगेगा। तो उन्होंने उसको आजाद कर दिया। तो इससे हमें क्या बात पता चलती है कि असल चीज जो है वो ये है कि मालिकों को कहा जा रहा है कि जब वो तुमसे गुलाम मकातबत की दरख्वास्त करें तो उनसे एग्रीमेंट कर लो, ऐसा ना हो कि तुम पसो पेश करो और तुम जो है वो दुनिया के फायदों की खातिर तुम जो है वो उनसे एग्रीमेंट ना करो। फकाते बूहुम, ये जो है ना, ये मुफस्सरीन ये कहते हैं, ये जो फकाते बूहुम में बस तुम उनसे मकातबत कर लो, बस तुम उनसे लिखत पढ़त कर लो, एग्रीमेंट रिटर्न कर लो। बास कहते हैं ये वजूब का दर्जा है, वाजिब है कि उनको कर लेना चाहिए, और बास कहते हैं कि मुस्तहिब है, पसंदीदा है कि जब उनसे उनका गुलाम आकर दरखास्त कर रहे हैं तो अफजल है। उनको अल्लाह ताला ने यहाँ पे हदायत की है, शरीयत इस्लाम का तकाजा ये है कि अब उनको आजादी के रास्ते खोल दिए जाएं, आजादी के दरवाजे खोल दिए जाएं, और फिर उनसे जो है वो एग्रीमेंट कर लिया जाए। तो ये चीज क्या है, पसंदीदा है। अब ये ना हो कि उनको जो है वो आजाद ही ना किया जाए। इन अलिम तुम फीहिम खैरा, अगर तुम्हें ये मालूम है कि इनके अंदर खैर है, तो एग्रीमेंट करते हुए सिर्फ ये चीज देखी जाएगी कि मुकातबत का मुतालबा करने वाला जो गुलाम है इसकी कारकर्दगी कैसी है, इसके अंदर एहसास जिम्मेदारी कितना है, अब वो मालिक से किए हुए मुआहदे को कितना पूरा करेगा। अगर कोई नखट्टू किस्म का गुलाम है वो मालिक से आजादी का मुतालबा तो कर लेगा, फिर ऐसा ना हो कल जाकर गदागरी शुरू कर दे, गदागरी वो क्या करते हैं कि जाके मांगना शुरू कर दिया। तो नंबर एक, ये जो खैरा है ना, इसके तीन मानी हैं। एक मानी तो ये है कि माले किताबत अदा करने की सलाहियत हो, वो कमा कर मेहनत करके अपनी आजादी का फिदिया अदा कर सकता हो, ये ना हो कि भीख मांगना शुरू कर दे। नंबर दो, इतनी दयानत होनी चाहिए उसके अंदर कि उसकी बात पर एतमाद किया जा सके। अब ये ना हो कि मालिक से वो छुट्टी ले ले और फिर उसके बाद जो है वो वायदा पूरा ही ना करे, है ना। फिर तीसरी अहम बात ये है कि उसके इखलाकी रुझान को भी देखना पड़ेगा, ऐसा ना हो कि वो इस्लाम और मुसलमानों के खिलाफ दुश्मनी के जज्बात रखता हो और उसकी आजादी मुस्लिम माशरे के लिए खतरनाक चीज बन जाए, गोया कि उसको गुलाम को, उस लौंडी को जो है माशरे का एक अच्छा आजाद शहरी बनना चाहिए, आस्तीन का सांप ना बन जाए, है ना। तो ये एहतियात करनी जो है वो जरूरी है। क्या फरमाया, इन अलिम तुम फीहिम खैरा, अगर तुम्हें मालूम हो कि इनके अंदर भलाई है। फिर आप देखेंगे अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, वआतूहुम मिम्मा लिल्लाहि लजी आताहुम, वआतूहुम, और तुम दो उनको, तो देगा कौन, सोसाइटी में जो माशरे में लोग हैं वो दें, मालिक दे, वआतूहुम तुम इनको दो, देना किनको है, गुलामों को देना है, मिम्मा लि, उस माल में से, अल्लाह ही अल्लाह ने, अल्लाह जी, और उनको उस माल में से तुम दो, तो यहां पे आताहुम जो तुम्हें अल्लाह ने दिया है, अल्लाह जी वो माल जो के आताकुम तुमको अल्लाह ने दिया है, तो यहां पे माल से मुराद जो है मुफस्सरीन ये कहते हैं कि माल से मुराद ये है कि जब, अब ये है कि वो उसने अपने मालिक से, गुलाम ने मकातबत कर लिया, रिटर्न एग्रीमेंट कर लिया, वो कमा रहा है, उसका दिल चाहता है जल्दी से जल्दी मैं गुलामी से आजादी हासिल करूं। अब वो ना सोसाइटी के लोगों से भी कहता है कि तुम भी मेरी थोड़ी मदद करो, तुम भी मुझे थोड़े से पैसे दे दो, तो अपना माले किताबत अदा करने के लिए वो मदद की दरख्वास्त करता है। तो सोसाइटी में लोगों को दिल खोल कर उसकी मदद करनी चाहिए। और मुफस्सरीन ये कहते हैं कि इस माल से मुराद माले ज़कात है। आपने सूरत तौबा में जो है वो आयत 60 में पढ़ा ना, उसके मसारिफ पड़े ज़कात के क्या है, वफिर रिकाब, वफिर रिकाब, और गर्दनों को आजाद करना है, वो भी एक है। इसी तरह आप देखें कि सूरत बलद आयत 13 में फकूरा काबा, गर्दन का बंद खोल देना, तो इसके मानी क्या है कि सूरत तौबा में तो जो है वो ज़कात का माल, यानी फर्ज है हमारे माल में से जो हमने जकात अदा करनी है जिन जगह पर, जिन मसारिफ में, उनमें से एक ये है। और सूरत बलद से हमें क्या पता चलता है कि ये बड़ा नेकी का काम है, फकूरा काबा। इसी तरह एक अराबी ने रसूल अल्लाह से आकर पूछा, मुझे वो अमल बताएं जो मुझको जन्नत में पहुंचा दे। मैं और आप बातें तो बहुत करते हैं ना, लेकिन जब अमल की बारी आती है ना पीछे रह जाते हैं। अब वो अराबी पूछ रहे, मुझे एक ऐसा अमल बताएं जो मुझे जन्नत में पहुंचा दे। आपने फरमाया, तूने बड़े मुख्तसर अल्फाज में बहुत बड़ी बात पूछ डाली, मुख्तसर से अल्फाज में बहुत बड़ी बात तूने पूछी। तो नंबर एक आपने कहा गुलाम आजाद कर, नंबर दो गुलामों को आजादी हासिल करने में मदद दे, नंबर तीन किसी को जानवर दे तो खूब दूध देने वाला दे, नंबर चार और तेरा जो रिश्तेदार तेरे साथ जुल्म से पेश आए इसके साथ नेकी कर, नंबर पांच और अगर ये नहीं कर सकता तो भूखे को खाना खिला, नंबर छह प्यासे को पानी पिला, नंबर सात भलाई की तलकीन कर, नंबर आठ बुराई से मना कर, और नंबर नौ फरमाया और अगर ये भी नहीं कर सकता तो अपनी जबान को रोक कर रख, अगर ये भी नहीं कर सकता तो अपनी जबान को रोक कर रख, खुले तो भलाई के लिए खुले वरना बंद रहे। तो आप सोच लें कितनी खूबसूरत हदीस है, तो जन्नत में जाने की 9 सीढ़ियां हमें इस हदीस से पता चलती हैं, और उनमें से एक क्या है कि किसी को गर्दन से आजाद करना। और आप पूछ सकती हैं कि आज के दौर में तो गुलाम मिलते ही नहीं, तो कैसे फिर जन्नत में जाएंगे अगर गुलामी के जरिए से, गुलाम को आजाद करने से। तो आप देखें कि बहुत से लोग जो आज जेलों में हैं, मुसलमान हैं, और जो है वो या ये कि कुफर की कैद में है ना, ये भी हो सकता है। इस्लाम इस्लामी मुल्क है और उनको बगैर किसी कसूर के जेल में डाल दिया गया है। ऐसे है ना कि मुसलमान मुल्कों में भी ऐसा हो रहा है। और फिर अगर काफिरों ने उनको जो है वो जेलों में कैद खानों में डाल रखा है, तो जकात का माल भी देकर उनको जो है उस जेल से आजादी दी जा सकती, आजादी करवाई जा सकती है, और वैसे भी जो है वो आम माल में से भी। अच्छा, अब आप देखें कि यहाँ पे अल्लाह ताला कह रहे हैं वातुहुम मिन माल लिल्लाहिल्लज़ी आताहुम, और उनको उस माल में से दो जो अल्लाह ने तुम्हें दिया है। तो गुलामों को आजाद करना मकसूद है, जंगी कैदी हैं, आजाद आदमियों को भी पकड़ कर लोग गुलाम बनाते हैं, बेचते हैं, और नस्लों से जो गुलाम चले आते हैं। तो यहाँ पर ये बात समझना बहुत जरूरी है कि अल्लाह ताला ने आपको कुरान में गुलामों का बहुत जिक्र मिलता है, लौंडी गुलाम, लौंडी गुलाम, और आज हमें इस तरह से ये नजर नहीं आते ना। तो ये मकातबत की बात और इस तरह आजादी की बात, तो इस्लाम ने इस पर इतना जोर क्यों दिया? तो जब इस्लाम अरब की सोसाइटी में आया, तो अरब की सोसाइटी, अरब और बैरून अरब, दुनिया भर का मुआशरा जो था वो गुलामों से अटा हुआ था, गुलामों से भरा हुआ था। सारा मुआशरती और मुआशी जो निजाम था मजदूरों और नौकरों से ज्यादा गुलामों के सहारे चल रहा था। भेड़ों बकरियों की तरह जो है उनसे सलूक किया जाता था। तो इस्लाम के सामने सबसे पहला जो सवाल था उस मौके पर वो क्या था कि ये जो गुलाम चले आ रहे हैं इनके साथ क्या किया जाए। दूसरा सवाल ये था कि आइंदा के लिए गुलामी के मसले का हल क्या किया जाए। तो इस्लाम ने ये नहीं किया कि यक लख्त ऐलान कर दिया कि गुलाम आजाद है, ऐसे भी तो किया जा सकता था ना, लेकिन ऐसा नहीं किया। क्यों? इसलिए कि मालिकाना हकूक थे, मुआशी एक निजाम चला आ रहा था, और लोगों ने बहुत से खरीदे हुए थे और उनसे वो काम लेते थे, तो इस तरह पूरा मुआशरती मुआशी निजाम मफलूज हो जाता। आप देखेंगे इस्लाम जो है वो तदरीज के साथ उसके अहकामात नाफिज हुए हैं। शराब को ले लें, आप सूद को ले लें, सारे अहकाम तदरीज के साथ दर्जा बदरजा। तो इसी तरह ये गुलामी की जो जिंदगी से आजादी थी, तो इसमें भी अल्लाह ताला ने जो है वो तदरीज का ख्याल रखा है। तो क्या किया कि पहला कदम ये उठाया कि फक्कू रकबा, माशर्ती नेकी है। मक्की सूरतों में हमें फक्कू रकबा मिलता है। सूरत बलद कैसी है? मक्की सूरत है। सूरत तौबा कौन सी सूरत है? मदनी सूरत है। वहां पे जकात जैसे एक ये था कि फिर रिकाब, गर्दनों का आजाद करना, लेकिन सूरत बलद जो मक्की सूरत है उसमें कहा कि फक्कू रकबा। तो माशर्ती नेकी है कि गुलाम और लौंडियों को आजाद किया जाए। फिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने गुलामों और लौंडियों के साथ हुस्ने सुलूक की ताकीद की। आप देख लें कि हजतुल विदा का जो खुतबा था और आपकी आखिरी जो अल्फाज थे, तुम्हारी लौंडियां और तुम्हारी औरतें, तुम्हारे गुलाम तुम्हारी लौंडियां, हमें ऐसे अल्फाज मिलते हैं। फिर तीसरी बात, बाज गुनाहों और कोताहियों की सूरत में गुलाम आजाद करने का कफारा और सदका। एक तरफ गुनाह हो गया है, कत्ल हो गया है, गुनाह हो गया है, तो अब उसका कफारा कैसे अदा किया जाए? गुलाम आजाद करो। लोग सोचने लगे कि गुलामी से लोगों को छुड़ाया जाए, किसी का गुलाम है उसको आजाद करना है। फिर इसी तरह नंबर चार क्या था कि जी सलाहियत लौंडियों और गुलामों के साथ जो है वो निकाह करने की हदायत कर दी। आप पीछे सूरह निसा में भी पढ़ चुकी हैं। नंबर पांच क्या था कि जो है वो लौंडियों से जो जिनाकारी करवाते थे, पेशा ये करवाते थे, उसको अल्लाह ताला ने खत्म करने का हुक्म दे दिया। इसी तरह ये जो लौंडी थी ना या गुलाम था, अरब लोग मर्द जो गुलाम था उसके लिए अबद और लौंडी के लिए जो था ना अमत का लफ्ज इस्तेमाल करते थे। इस्लाम ने इसके लिए फता और फतात का लफ्ज इस्तेमाल किया, नौजवान का, यानी उनको एक एहसास दिया कि तुम जो हो वो हमेशा के लिए गुलाम नहीं हो। तो इसी तरह असीराने जो जंग थे उनको फिदिया लेकर या एहसान करके उनको जो है वो छोड़ दिया जाए, ये अहकाम भी नाजिल हो गए। ये सूरत मोहम्मद में आप पढ़ेंगे। तो आप देखें कि जब इस्लाम ने फक्कु रकबा की जबरदस्त इखलाकी तहरीक खड़ी की, तो और ये कि कुफारे के तौर पर गुलामों को आजाद किया जाए, तो क्या हुआ, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद 63 गुलाम आजाद किए। आपकी बीवियों में से सिर्फ एक बीवी हजरत आयशा रजी अल्लाह के आजाद करदा गुलामों की तादाद 67 है। रसूलुल्लाह के चचा हजरत अब्बास रजी अल्लाह उन्होंने अपनी जिंदगी में 70 गुलाम आजाद किए, 70 गुलाम। हकीम बिन हिजाम ने जो है वो 100, अब्दुल्ला बिन उमर रजी अल्लाह उन्होंने 1000, जिनको फकीहुल उम्मत के नाम से याद किया जाता है, अब्दुल्ला बिन उमर रजी अल्लाह। फिर इसी तरह एक जो थे वो हिमेरी थे, जुल्किला हिमेरी, ये भी एक सहाबी थे, इन्होंने 8000। अब्दुर्रहमान बिन औफ रजी अल्लाह के बारे में आता है 30000। और बहुत से वाकयात मिलते हैं, और हजरत अबू बकर सिद्दीक रजी अल्लाह के बारे में तो आता है रोज ही गुलाम आजाद करते थे, और हजरत उस्मान रजी अल्लाह इनका भी बहुत बुलंद नाम है, हजारों की तादाद में अबू बकर सिद्दीक रजी अल्लाह, हजरत उस्मान गनी रजी अल्लाह ने, और अल्लाह की रजा हासिल करने का इनको इतना शौक था, इतना शौक था कि खरीदते थे और आजाद कर देते थे, खरीदते थे और आजाद कर देते थे, यहां तक के जब खुल्फाए राशिदीन का जमाना खत्म हुआ तो खत्म होने से पहले ही तकरीबन सब गुलाम आजाद हो चुके थे। आप गौर करें, तकरीबन सब गुलाम जो थे वो आजाद हो चुके थे। फिर आइंदा ये कि इस्लाम ने गुलामी की शक्ल को कतई हराम करार दे दिया। अब कोई किसी आजाद आदमी को पकड़कर गुलाम नहीं बनाया जा सकता, बेचा नहीं जा सकता, खरीदा नहीं जा सकता। अब आप देखें कि जंगी कैदी, ये तो इख्तियार में नहीं है ना कि जंग हो जाए, तो जंगी कैदी की सूरत में जो है वो अल्लाह ताला ने जो है वो क्या कहा कि इसकी इजाजत है कि अगर हुकूमत के पास जंगी कैदी आ जाए। अब ये भी हुक्म नहीं दिया कि जरूर जंगी कैदी बनाओ, इजाजत है कि अगर मसलहत लग रही है तो जंगी कैदी बना लिया जाए। अच्छा, जंगी कैदी भी जो है फिर तबादला कर सकते हैं आपस में, मुल्क दोनों तबादला कर सकते हैं, और वो फिदिया दे सकते हैं, उन पर एहसान करके उनको छोड़ा जा सकता है, जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किया। तो इसका मतलब क्या था कि इंसान इंसान का जो है वो गुलाम ना रहे, और इसी तरह जो है वो गोया के अल्लाह ताला क्या चाहते थे कि गुलामी से लोगों को जो है वो निजात दी जाए। अब यहां पर एक और इस्तलाह भी मैं आपको बताती चली जाऊं कि कोई शख्स अपनी जिंदगी तक तो अपने गुलाम को गुलाम उस जमाने में रख सकता था, बाद के लिए उसका काम क्या था कि वसीयत कर दे कि इसके मरते ही वो आजाद हो जाएगा। इस्लामी फिका की इस्तलाह में से तदबीर और ऐसे गुलाम को मुदब्बिर कहते हैं। ये अपने गुलाम को, अगर कोई शख्स गुलाम है किसी का और क्या है कि जिंदगी तक है, बाद में उसको वसीयत करनी होगी कि इसके मरते ही वो आजाद हो जाएगा, तो इस्लामी फिका की इस्तलाह में उसे तदबीर कहते हैं और ऐसे गुलाम को मुदब्बिर कहते हैं। इसी तरह कोई शख्स अपनी लौंडी से तमत्तो करता है ना, और आप देख लें कि अब तक आपने कितने साल हो गए, कभी नहीं सुना कि लौंडियां हों और उसको जो है वो तकसीम किया गया हो, कभी किसी इस्लामी हुकूमत ने तकसीम नहीं किया ना। तो आम जो घरों में नौकर रानियां होती हैं काम करने वाली, वो लौंडी की तारीफ में नहीं आती, जैसे बाज लोग इससे ये समझते हैं ना कि उससे ताल्लुक करें, तमत्तो करें। अच्छा, अब उस जमाने में भी क्या था कि कोई शख्स अपनी लौंडी से तमत्तो करे और इसके यहाँ औलाद हो जाए, तो इस सूरत में मालिक के मरते ही वो आपसे आप आजाद हो जाएगी, खा मालिक ने वसीयत की हो या ना की हो। तो ये हल निकाला था इस्लाम ने गुलामी के मसले का। तो अब वो लोग, कुछ लोग जो हैं वो इतराज करते हैं कि इस्लाम ने गुलामी को जो है वो आज भी बाकी रखा है, तो ऐसे हालात जो कि गैर यकीनी हैं, तो इस्लाम ने उसकी जो है वो ये एक शक्ल रखी है कि फिर उसमें जो है वो क्या किया जा सकता है कि उस वक्त इस्लामिक स्टेट जो है वो उसका फैसला करेगी। फिर इस आयत को दोबारा पढ़ते हैं, वल्लज़ीना यब्तगूनल किताबा मिम्मा मलकत अईमानुकुम, और तुम्हारे ममलूकों में से जो मुकातबत की दरख्वास्त करें, فکاتبہم تو ان سے مکاتبت کر لو, آزادی کا ایک ریٹن ایگریمنٹ کر لو, ان علمتم فیہم خیرا, اگر تمہیں معلوم ہے کہ ان کے اندر بھلائی ہے, وآتوہم مما للہ الذی آتاکم, اور ان کو اس مال میں سے دو جو اللہ نے تمہیں دیا ہے, خواہ وہ زکوٰۃ کا ہو یا ویسے بھی انفاق میں سے آپ آزادی میں نیکی میں جو ہے مدد کر سکتے ہیں. ولا تکرہوا, اور تم مجبور نہ کرو, کاف راہا. اب آپ دیکھیں کہ یہاں پہ کیا کہا جا رہا ہے, کاف راہا کے معنی تکلیف کے بھی ہیں, کراہت کے بھی ہیں, ناپسندیدگی کے بھی ہیں, اور زبردستی کے بھی ہیں. اور یہاں پہ کیا ہے, اور تم زبردستی نہ کرو, تم مجبور نہ کرو, فتح یاتکم, اپنی لونڈیوں کو. اب یہاں پہ یہ نہیں کہا کہ اماتکم, فتح یاتکم, کیوں, جوان لڑکی ہے. اسلام نے ذہنی طور پر وہ لوگوں کو یہ تصور دیا کہ وہ کون ہے, وہ نوجوان ہے. فتح یاتکم کہ تم اپنی لونڈیوں کو, یعنی لونڈی کے لیے فتح یات کا لفظ بھی آیا ہے نا, تو تم اپنی لونڈیوں کو مجبور نہ کرو. علل بغائی, بغا بغاوت کے لیے ہوتا ہے نا, تو یہاں پہ اس کے معنی جو ہیں زنا کے ہیں, کہ تم اپنی لونڈیوں کو زنا پر مجبور نہ کرو. ان اردنا, اگر وہ ارادہ رکھتی ہیں, اگر وہ چاہتی ہیں, تحسنن, تحسن کے معنی پاک دامنی کے ہیں, اگر وہ پاک دامن رہنا چاہتی ہیں تو پھر ان کو زنا پر مجبور نہ کرو. اب اس کا یہ نہیں مطلب کہ اگر وہ پاک دامنی نہیں چاہتی تو پھر ان کو اجازت ہے, اس کا یہ مطلب نہیں ہے. یہ اسلام کا, قرآن کا ایک انداز ہے. اس کا مطلب یہ ہے کہ اگر وہ چاہتی ہیں تو اور اچھی بات ہے, اور اگر نہیں بھی چاہتی تو بھی زنا تو حرام ہو ہی چکا, پچھلی آیتوں میں آپ پڑھ ہی چکی ہے نا. تو اصل میں یہاں پہ اللہ رب العزت جو ہیں جس بات پر متوجہ کر رہے ہیں وہ یہ ہے کہ یہ جو پیشہ اختیار کرنا ہے, زنا کرنا, زنا کاری کے اڈے, ان کو اسلام جو ہے نا ختم کر رہا ہے اور اس کو حرام قرار دے رہا ہے, اور کہہ رہا ہے کہ تم اپنی لونڈیوں کو زنا کاری کے لیے مجبور نہ کرو. ان اردنا تحسنن, اگر وہ چاہتی ہیں پاک دامنی اختیار کرنا. ہا سوات نون, قلعے کو کہتے ہیں, قلعے کو, ہے نا, اور اس کے معنی کیا ہوتے ہیں, حفاظت کرنا, اپنی عزت کی حفاظت, پاک دامن رہنا چاہتی ہیں, ٹھیک ہے. تو یہاں یہ اس معنی میں ہے. تو یہاں پر جو ہے وہ اللہ تعالیٰ متوجہ کر رہے ہیں کہ تم لونڈیوں کو زنا کاری پر مجبور نہ کرو, اگر وہ خود بھی اس کام کو چھوڑنا چاہ رہی ہیں, اور اگر وہ نہ بھی چھوڑنا چاہتی تو بھی اسلامی سوسائٹی کی ذمہ داری تھی کہ زنا اگر آزاد کرے یا لونڈی کرے تو آپ نے سزائیں پیچھے ساری پڑھ لی, ہے نا. تو پھر ساتھ ہی اللہ تعالیٰ نے کہا کہ اگر وہ خود بھی بچنا چاہتی ہیں, لے تب تک تو تمہارا حال کیا ہے کہ تم یہ چاہتے ہو, ارد الحیاتی دنیا, دنیا کی زندگی کے فائدے, تم مال چاہتے ہو, فمن یکرہن, اور جو کوئی مجبور کرے گا ان لونڈیوں کو, فإن اللہ من بعد اکراہہن, تو بس بے شک اللہ ان کی جو ہے وہ اس جبر کے بعد, اگر کوئی زبردستی ان سے زنا کروائے گا اور وہ مجبور ہوں گی تو پھر اس زبردستی کرائے گئے گناہ کے بعد اللہ تعالیٰ ان کے لیے کیا ہے, غفور الرحیم, ان کو بخشنے والا اور رحم کرنے والا ہے. یہاں پر آپ یہ بات بھی سمجھتی چلے جائیے کہ اس زمانے میں عرب میں جو ہے وہ زنا, یہ جو لونڈیاں کرتی تھیں, اس کی دو شکلیں تھیں. ایک تو یہ تھی کہ آزاد شدہ لونڈیاں کرتی تھیں, ان کا کوئی مالک نہیں ہوتا تھا, سرپرست نہیں ہوتا تھا, آزاد عورتیں ہوتی تھیں. اور ہوتا کیا تھا کہ وہ کسی کے بھی کسی جگہ بیٹھ جاتی, کسی گھر بیٹھ جاتی, اور ان کا نا ایک معاہدہ ہو جاتا تھا مردوں سے, اور وہ کئی کہ مردوں سے معاہدہ کر لیتی تھی کہ وہ مرد ان سے اپنی رفع حاجت پوری کریں گے اور ان کو پیسے دیتے رہیں گے. خود اپنی آزادی سے انہوں نے ایک معاہدہ کر لیا ہوتا تھا. اب جب بچہ پیدا ہوتا تو عورت ان مردوں میں سے کسی کو بھی کہہ دیتی تھی کہ یہ تمہارا ہے, اور پھر وہ اس کا بچہ تسلیم کیا جاتا تھا. تو یہ بھی جاہلیت میں, زمانہ جاہلیت میں یہ ایک قسم کا نکاح تھا. تو اسلام نے جب نکاح, معروف نکاح کو رواج دیا, تو اس کو جو ہے وہ زنا میں شامل کر دیا. تو یہ کیا تھا کہ یہ چیز جو تھی یہ جائز نہیں تھی. ایک تو یہ تھا کہ آزادانہ لونڈیاں یہ کام کرتی تھی. دوسری شکل کیا تھی کہ لوگ کیا کرتے تھے کہ جیسے مالک اپنی لونڈیوں سے یہ کام کرواتے تھے. تو یہ جو زناکاری اور زناکاری کے انڈے زناکاری کے اڈے جو تھے, یہ جو زناکاری اور زناکاری کے جو اڈے تھے یہ لونڈیوں کے ذریعے تھے. اس کے بھی دو طریقے تھے. اس میں سے ایک یہ تھا کہ مالک اپنی نوجوان لونڈیوں سے یہ کہتے کہ ایک مہینے کے اندر تم نے اتنی رقم ہمیں کما کر دینی ہے, اور وہ بیچاریاں بدکاری کر کر کے, یعنی اس سے وہ بدکاریاں کرواتے اور مطالبہ ہوتا تھا کہ اتنی رقم دینی ہے, اور ان کے پاس کوئی ذریعہ تو ہوتا نہیں تھا کہ وہ اتنی رقم ان کو پوری کر سکے. تو پھر اس طرح سے جو ہے وہ کسب کرتی تھی, اور جو ہے وہ یہ ایک طریقہ تھا. تو مالک سمجھتے نہیں تھے کہ یہ حرام رقم ہے جو یہ لا کر دیتی ہیں زناکاری کے ذریعے, اور نہ وہ لونڈیاں جو ہیں وہ یہ سمجھتی تھیں کہ یہ حرام کام ہے جو ہم کر رہے ہیں, بلکہ وہ کہتی تھی کہ ہمارے مالک جو کہہ رہے ہیں ہم وہ کر رہے ہیں. دوسرا طریقہ یہ تھا کہ لوگ جو تھے وہ اپنے گھروں میں, اپنے کوٹھوں میں خوبصورت نوجوان لونڈیوں کو یا لڑکیوں کو بٹھا دیتے تھے, اور دروازوں پر نا جھنڈا لگا دیتے تھے. اور یہ جو گھر تھے یہ مواخیر کے نام سے مشہور تھے, مواخیر. اور ہوتا کیا تھا کہ بڑے بڑے جو معزز رئیس تھے ان کو پتا ہوتا تھا کہ یہاں آ کے اپنی خواہش پوری کرنی ہے. عبداللہ بن اوبئی کا بھی ایسا مواخیر موجود تھا, اور کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے آنے سے پہلے عبداللہ بن اوبئی, جسے رئیس المنافقین بھی کہا جاتا ہے, تو یہی حضرت عائشہ رضی اللہ عنہ پر جو ہے وہ الزام لگانے میں, واقعہ عفق میں یہ سب سے آگے تھا. تو اس کا بھی باقاعدہ ایک چکلا موجود تھا, ایک اڈا موجود تھا زناکاری کا, اور اس میں اس نے خوبصورت 6 لونڈیاں بٹھائی ہوئی تھیں. اور اس کا لونڈیاں بٹھانے کا مقصد صرف دولت کمانا نہیں تھا, بلکہ عرب کے مختلف حصوں سے جو معزز مہمان آتے تھے ان کی خدمت بھی تھا, اور سیاسی فائدے حاصل کرنا. یعنی جو بھی مہمان آتے تھے تو ان کی خواہش جو تھی وہ ان لونڈیوں سے پوری کروانا, پھر ان کو استعمال کرنا اپنے مقصد کے لیے. پھر یہ بھی ہوتا تھا کہ اس طرح لونڈیوں کی جب اولاد ہوتی تھی اس سے وہ اپنی خادموں کی, اس کی تعداد بڑھ جاتی تھی. پھر یہ بھی ہوتا تھا کہ وہ جو اولاد ہوتی تھی تو جس سے اولاد ہوتی تھی اس کے بدلے وہ اس کو پیسے دیتے تھے, یا پھر یہ کہ جانور دیتے تھے, جیسے اونٹ دے دیے, جانور دے دیے. تو اس طرح ایک آمدن کا ذریعہ ہوتا تھا. وہ جو جانور ملتے تھے لونڈی کو نہیں ملتے تھے, مالک کو ملتے تھے. اب ہوا کیا کہ جب غلامی جو تھی اس کو اسلام نے حرام قرار دیا اور غلام آزاد ہونے لگے, تو اب بیچاری جو لونڈیاں تھیں انہوں نے بھی سوچا کہ ہم بھی اپنے ظلم کی کسی کے پاس جو ہے فریاد رسی کر سکتے ہیں. تو لونڈیاں بھی رسول اللہ تک پہنچی, صحابہ تک, رسول اللہ تک. وہ اپنی پنچایت لے کر, اپنا معاملہ لے کر پہنچی. اس میں جو ہے وہ ہمیں جن کے نام ملتے ہیں, مسیقہ, میم سین یا کاف ہا, امیمہ, معاذہ. تو حضرت معاذہ کے بارے میں آتا ہے کہ انہی لونڈیوں میں سے, جو عبداللہ بن اوبئی کی لونڈیاں تھیں انہی میں سے ایک معاذہ تھی رضی اللہ عنہا, مسلمان ہو گئی اور انہیں توبہ کرنی چاہی. انہوں نے سوچا کہ اسلام اتنی عزت دے رہا ہے تو, اور یہ اتنا غلط پیش ہے, تو انہوں نے اسلام بھی قبول کیا, توبہ کرنا چاہیے. اب عبداللہ بن اوبئی نے اس پر تشدد کیا, مارا پیٹا. اس نے جا کر ابو بکر صدیق رضی اللہ عنہ سے شکایت کی. انہوں نے معاملہ رسول اللہ تک پہنچایا. رسول اللہ صلی اللہ علیہ وسلم نے حکم دے دیا کہ لونڈی ظالم کے قبضے سے نکال لی جائے. تو اب آپ دیکھیں کہ اب یہاں پر مقصد کیا تھا اسلام کا, اسلامک اسٹیٹ کا. صرف اتنا ہی نہیں کہ یہ جو زنا کاری ہے یہ خلاف قانون ہے, بلکہ یعنی زناکاری کی کرنی بھی نہیں ہے, کرانی بھی نہیں ہے. تو اللہ تعالیٰ نے جبرن اس کو جو ہے وہ روکا کہ یہ کاروبار جو ہے یہ ٹھیک نہیں ہے, یہ کاروبار جو ہے یہ حرام ہے. اور یہ جو کمائی ہے نا, ویسے تو اللہ تعالیٰ کہتے ہیں القاسب حبیب اللہ, یعنی رسول اللہ صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ کمانے والا اللہ کا دوست ہے. اللہ تعالیٰ کے پیارے رسول نے یہ فرمایا کہ القاسب حبیب اللہ, کمانے والا, محنت کرنے والا اللہ کا دوست ہے. لیکن قصب البغی, ये जो पेशे जिना से कमाई हुई आमदनी है ना, इसको हराम कहा जाता है। इसी तरह महरुल बगी, इसका लेन देन जो है ये ममनू करार दिया गया। और लौंडी से दूसरे काम करवाए जा सकते हैं, जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो क्या बताया कि लौंडी की, लौंडी जैसे हाथ से मेहनत करती है, जैसे आपने हाथ के इशारे से बताया, यूं जैसे रोटी पकाना, सूत काटना, ऊन और रुई ढूंढना, ये तो कमाई उससे कराई जा सकती है, लेकिन पेशा जिना का नहीं कराया जा सकता। तो आपने उसको वसूल करने से जो है कसब कसबुल बगी या महरुल बगी जो है उसको आपने जो है वो हराम करार दिया। तो कोई भी किसी से जबरन ये पेशा नहीं करा सकता। अब आप देख लीजिए आज की सोसाइटी में, जबकि कहते हैं कि बड़ा जदीद दौर है, इस्लाम इंसान ने बड़ी तरक्की कर ली है, तो आज भी जो है आजाद खानदानी औरतें ये पेशा करती हैं, है ना। और शहरों में और इस्लामिक कंट्रीज में, यानी बाहर की दुनिया में, मगरिब की दुनिया में तो है, ये अफसोस की बात यह है कि इस्लामिक कंट्रीज में भी बाज जगह ऐसी हैं, मारूफ हैं, पे यहाँ पे आकर आप अपनी ख्वाहिश पूरी कर सकते हैं। क्या पाकिस्तान, क्या जो है वो बहरीन में जैसे रहने का इत्तफाक है, इत्तफाक हुआ कुछ साल, तो वहां पे एक जगह थी जिस जहाँ पे जो है वो दूसरे दूसरे इर्द गिर्द के ममालिक से, गल्फ कंट्री से वीकेंड पर जो है वो लोग आते थे, गाड़ियां खड़ी भी होती थी और पता होता था कि ये जगह है जहां पर जो है लोग अपनी ख्वाहिश आकर पूरी करते हैं। और यहाँ पे भी, यहाँ पे तो जो है कोई इस्लाम नहीं है, कोई अखलाक नहीं है, कोई उसूल और ज़वाबते नहीं है, तो यहाँ पे ये केस जो है इस तरह के बहुत आम है, आम है ये केस जो है। तो आप देखें कि अल्लाह ताला यहाँ पे क्या फरमा रहे हैं कि ले तब तक हु अरद अल हयात दुनिया, क्या तुम दुनिया की चौड़ाई चाहते हो, दुनिया का माल चाहते हो। और बहुत से लोग इसलिए शादी नहीं करते कि ख्वाहिश यूं ही पूरी हो जाती है और जिम्मेदारी जो है कोई उठानी भी नहीं पड़ती ना। तो आप सोच लें कि ये हराम है। वमन युक्रिहुन्ना फइन्नल्लाह मिन बाद इक्राहिहिन्ना गफूरुर रहीम, और जो कोई उनको मजबूर करे तो इस जबर के बाद अल्लाह उनके लिए जो है वो गफूर रहीम है। तो इस्लाम जो है हमारे सामने जो उसूल और अमल की बात लाकर जो है वो दे रहा है, वो ये है कि इस बेहयाई के काम के लिए लौंडियों को मजबूर नहीं किया जा सकता, तो आजाद लोगों को भी मजबूर नहीं किया जा सकता। जैसे बास खानदानी लड़कियां हैं और बहुत से मर्द या लड़के जो हैं आजाद औरतें हैं या लड़कियां हैं, तो उनको बहका कर या उनको सबज बाग दिखा कर गलत राहों पे डाल देते हैं, या उनकी उनके साथ कुछ बातचीत हुई हुई है या कोई तस्वीरें बनी हुई है, तो कहते हैं अगर ये काम ना किया तो फिर हम बता देंगे, तो इस तरह गुनाहों में उनको मुब्तला कर देते हैं। तो मजबूर करना है उनको, तो अल्लाह ताला कहते हैं कि फिर इस पर उन पर तो नहीं गुनाह होगा, लेकिन क्या है मिन बाद इकराह हिन्ना गफूर रहीम, तो अल्लाह ऐसे लोगों के लिए तो गफूर रहीम है। लेकिन इसका ये नहीं मतलब कि अगर कोई किसी को जो है वो ब्लैकमेल कर रहा है या उसको उसकी कोई गलतियां या कमजोरियां बताकर, तस्वीरें या रिकॉर्ड की हुई जो है वो बातें सुनाकर वो कह रहा है कि अगर तुमने ये काम ना किया तो फिर जो है अल्लाह उनके लिए गफूर हो रहा है, इसका ये मतलब भी नहीं लेना चाहिए, बल्कि ये है कि उन लोगों को आवाज उठानी चाहिए। और कोई बात नहीं, एक गलती तो होगी, अब दूसरी गलती क्यों की जाए, और ये गुनाह कबीरा है, तो उनको अपने आप को गुनाहों की दलदल से निकालना चाहिए, है ना। तो अगर हर कोशिश करने के बाद भी अगर किसी से कुछ ऐसा गलती है तो अल्लाह उनके लिए बख्शने वाला है, रहम करने वाला है ना। तो इसका ये नहीं मतलब, जैसे एक दफा एक औरत कह रही, कुरान द्वारा तफसीर हुआ, तो एक औरत आकर कहने लगी कि अगर किसी से जिंदगी में कोई बहुत बड़ा गुनाह हो गया हो तो क्या अल्लाह उसको भी बख्श देगा, क्या अल्लाह उसको भी माफ कर देगा। तो ऐसे में जरूरत नहीं कि आप उससे पूछें कि उससे क्या गुनाह हुआ है, क्योंकि इस्लामिक स्टेट नहीं है, कुछ भी कानून नहीं है, तो आप पूछे बगैर ही उसको ये कहेंगे कि क्यों नहीं अल्लाह बख्शने वाला है, रहम करने वाला है। क्योंकि हमें एक हदीस मिलती है कि एक दफा एक औरत ने आकर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो है वो, एक मर्द ने आकर ये कहा कि मुझसे गुनाह हो गया, औरत का नहीं बल्कि मर्द का है कि मुझसे गुनाह हो गया है, तो आपने उससे नहीं पूछा तुझसे क्या गुनाह हुआ है, आपने कहा कि क्या तूने अभी नमाज नहीं पढ़ी, उसने कहा कि हाँ, तो आपने कहा कि नमाज तो सारे गुनाह माफ कर देती है, सारे नमाज माफ कर देती है, नमाज को कायम करो सुबह और शाम, दिन और रात के किनारों पर। तो अगर कभी किसी से किसी तरह की भी कोई भी गलती हुई है, और बाज़ औक़ात ये लगता है कि मैं तो इतना गुनाहों की गड़े में गिर चुकी हूँ, गुनाहों के कुएं में गिर चुकी हूँ, मैं तो गुनाहों में इतना आगे चली गई हूँ। और आपको जिंदगी में बाज़ुकात बहुत से ऐसे लोगों से मिलने का इत्तफाक होता है, तो उसको क्या कहना चाहिए, उसको तसल्ली दिलाएं, उसको रहम के और अल्लाह की जो अल्लाह की रहमत के जो बहुत से ऐसी खुशखबरियां हैं उनको बताएं और उनको गुनाहों से पकड़ें। आप सोचें उस वक्त इंसानियत लिथड़ी हुई थी गुनाहों में, गुनाहों में डूबी हुई थी, जिना करना कराना और गुनाह आम थे, और इस्लाम ने उनको कैसी खुशखबरियां दी कि वो फिर सहाबा बन गए, सहाबा और सहाबियात फिर अशरा मुबशरा बन गए, फिर दुनिया में उनको जन्नत की बशारतें मिली। तो लोगों को कभी भी क्या करना चाहिए कि जो है वो मायूस नहीं करना चाहिए, उनको उम्मीद दिलानी चाहिए कि अल्लाह माफ करने वाला, उनको सीने से लगाना चाहिए, गुनाह से नहीं नफरत करनी चाहिए बल्कि गुनाहगार से नहीं नफरत करनी चाहिए बल्कि गुनाह से नफरत करनी चाहिए। फिर फरमाया वलकद अनज़लना इलैकुम, और तहकीक हमने नाजिल किया तुम्हारी तरफ, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से और सहाबा से और सारे लोगों से कहा जा रहा है कि आपकी तरफ हमने नाजिल कर दी है आयाते मुबैनात, आयाते मुबैनात। तो ये जो आयत है ना, इसका ताल्लुक जो है ये सिर्फ आखिरी आयत से नहीं है कि जिनाकारी हराम है और गुलामी हराम है, किसी को गुलाम बनाना ये सही नहीं है, बल्कि इसका ताल्लुक जो है वो शुरू सूरत से है, आगाज सूरत से लेकर यहां तक। क्योंकि जितनी आयात अल्लाह ताला ने नाजिल की हैं, सारी की सारी आयात जो हैं वो आयाते मुबैनात है। तो आप देख लें कि जब आपने सूरत नूर पढ़ी थी तो आपने पहली आयत में जो बात पढ़ी थी वो यही बात पढ़ी थी कि अल्लाह रब्बुल इज्जत ने फरमाया सूरतुन अनजलनाहा व फरदनाहा व अनजलना फीहा आयातिम बय्यिनात। शुरू में भी कहा आयातिम बय्यिनात, और यहाँ पे आयत 34 में भी अल्लाह ताला कह रहे हैं कि हमने वाज़े आयतें, ऐसी आयतें हैं कि जिसके अहकाम भी वाज़े हैं और सबको वाज़े कर देते हैं, तो खुले खुले वाज़े अहकाम हैं। व मसलन, और मसल मिसाल को कहते हैं, और इसके मानी क्या होते हैं कि मिसालों से बात को समझाना है ना। तो अल्लाह ताला ने जो है वो बहुत सी मिसालें बताई, साफ साफ हदायात भी और मिसालें भी, जैसे पिछली कौमों के वाकयात कि जब उन्होंने जो है वो अल्लाह के हुक्म को नहीं माना तो क्या हुआ कि उन पर अजाब आया ना, वह मसलम मिन अल्लज़ीना खलौ मिन कब्लिकुम, और मिसालें उन लोगों की जो तुमसे पहले गुजर चुके हैं, ठीक है ना। तो उनसे अल्लाह ताला तुम्हें बचने का हुक्म देता है उन अमलों से। अच्छा, दूसरी मिसाल है किन लोगों की, हजरत यूसुफ अलैहिस्सलाम की मिसाल, उन्होंने कैसे इज्जत कैसे इफ्फत माँ भी इख्तियार की, बीवी मरियम कैसे उसने अहसनत फरजहा, कैसे उसने अपनी शर्मगाह की हिफाजत की, बीबी आयशा है ना, हजरत आयशा रजी अल्लाह अन्हा। तो उन पर भी तो इल्जाम लगा था ना, कितना बड़ा इल्जाम, महीना भर अफवाह उड़ती रही, अल्लाह ताला ने उनको खुद बरी किया। तो नेक लोगों पर इल्जाम तो लगते ही हैं, हजरत यूसुफ पर लगा, हजरत आयशा पर लगा, हजरत मरियम पर लगा, इल्जाम तो लगते ही हैं नेक लोगों पर, लेकिन नेक जब होते हैं ना तो आसमान से फिर गैबी मदद भी आती है, अल्लाह फिर उनकी बरात भी नाजिल कर देता है। तो सोसाइटी में जब सोसाइटी गंदी है तो कीचड़ तो उछल ही जाता है। तो लेकिन क्या है कि जो आयातिम बय्यिनात है, आयात आयातुम मुबय्यिनात है, तो इसको तुम अपने लिए क्या बना लो, फमोइज़तल लिल मुत्तकीन, डरने वालों के लिए वाज, उनके दिल नरम होने चाहिए। तो क्या वो आयाते मुबैनात है कि जिना नहीं करना, कज़ब से बचना है, लियान लियान का कानून समझना है, बदकार मर्द और औरतों से अहले ईमान शादी नहीं करेंगे, शरीफ लोगों पर कज़ब नहीं करेंगे उनकी, और फिर अगर कहीं कोई ऐसी बात है उसकी इशाअत नहीं करेंगे, मर्दों औरतों को गज़े बसर की गज़े बसर का ताकीदी हुक्म, शर्मगाहों की हिफाजत, ہے نا، پردے کے حدود قائم کر دیے گئے. آپ دیکھ لیں کہ عورتیں اپنی زیب و زینت جو ہے وہ اس کی حفاظت کریں گی، زیب و زینت کو ظاہر نہیں کریں گی. آج کیا ہو گیا ہے امت مسلمہ کو، اللہ کے احکامات ایک طرف ہے اور اپنے آپ کو مسلمان بھی کہتے ہیں اور پھر نگاہوں کی حفاظت نہیں کرتے، اپنے آپ کو مسلمان بھی کہتے ہیں اور پھر جو ہے وہ اپنی زیب و زینت جو ہے اس کو دکھاتے پھرتے ہیں. وہ عورتیں جو کہ اپنی زیب و زینت سے اور اپنی مکاری سے اور اپنی چلاکی سے دوسروں کے مردوں پر ڈاکہ ڈالتی ہیں، دوسری عورتیں جو ہیں ان کے حقوق کو وہ سلب کرتی ہیں، تو پھر کیسا اسلام ہے نا؟ آزادانہ اختلاط، اسلام نے اس پر پابندی لگا دی کہ عورتیں اور مرد جو ہیں وہ آزادانہ نہیں ملے جلیں گے. یہ ہیں آیات مبینات. آپ دیکھیں ان ساری باتوں سے جو بات ہمیں پتہ چلتی ہے وہ کیا ہے کہ اگر میں اور آپ اپنے آپ کو مسلمان کہتے ہیں تو پھر اللہ کے احکامات کو اپنے اوپر نافذ کرنا چاہیے، کہنا اور عمل نہ کرنا، منہ سے نام لینا اور پھر دعووں کو سچا ثابت نہ کرنا، باتیں بڑھ بڑھ کر کرنا، جب عمل کی باری آئے تو پھر عمل کرنے والا کوئی بھی نہ رہے. تو ان آیات مبینات پر عمل کرنے والے کیا کافر ہوں گے؟ کیا منافق ہوں گے؟ کیا کوئی اور اللہ پھر قوم پیدا کرے جو کہ ان پر عمل کرے؟ نہیں، مجھے اور آپ کو اٹھنا ہوگا اور ایک بات اس دل نادا کو سمجھانی ہوگی کہ اللہ کے احکامات پر عمل کر کے، اللہ کے رسول کے جو احکامات ہیں ان پہ عمل کر کے میرے اور آپ کے لیے فلاح ہے اور اس میں خیر ہے، ہے نا؟ زیب و زینت کی حفاظت کرنا، پاؤں کو زور زور سے مار کرنا چلنا، آواز کا بھی پردہ ہے، اور میرا اور آپ کا اصل مقام عورت ہی ہے، مرد بن کر نہیں ہے. اور پھر دوسری اہم بات کیا ہے کہ گھر کے اندر ہی ہے، گھر کے باہر نہیں ہے. ہاں ضرورت کے تحت اسلام منع نہیں کرتا، ہے نا؟ تو اگر اللہ نے مجھے اور آپ کو عورت بنایا ہے تو اس پر جو ہے اپنے دل کو خوش نہیں کرنا چاہیے. بعض عورتیں جب ان کے ہاں اللہ بیٹی دیتا ہے تو مردوں والے نام رکھتی ہیں، مردوں والے ان کو کپڑے پہناتی ہیں، مردوں والے ان کے بال کاٹتی ہیں، گویا کہ ہم اپنے عمل سے یہ ثابت کر رہے ہیں کہ اللہ تو نے مجھے جو بیٹی دی ہے، مجھے بیٹی نہیں چاہیے، مجھے بیٹا چاہیے تھا. ہاں دعا کر سکتے ہیں، خواہش کر سکتے ہیں، تمنا کر سکتے ہیں، نبیوں نے دعا مانگی، لیکن اللہ پھر جو فیصلہ کر دے اس کے فیصلے پہ راضی ہو جانا، یہ ہے میرا اور آپ کا فرض، یہ ہے میری اور آپ کی ذمہ داری. آئیے مسلم سوسائٹی کو مسلم بنائیں. آج مسلم لفظ نے اپنی حیت کھو دی، اپنی کیفیت کھو دی، اپنے معنی کھو دیے. آج میں اور آپ کہتے ہیں پریکٹسنگ مسلم، اور مسلم تو کہتے ہی اس کو ہیں جو کہ پریکٹس کرتا ہو. پریکٹسنگ مسلم کہنے کی ضرورت نہیں ہے نا. آپ سوچیں کیا اس سے بڑھ کر بھی رونے کی کوئی بات ہوگی؟ کیا اس سے بڑھ کر بھی کوئی ذلت ہوگی؟ کیا اس سے بڑھ کر بھی کوئی افسوس ہوگا کہ مسلم لفظ نے اپنے معنی کھو دیے؟ اب اس کے معنی نہیں باقی رہے نا. آج میں اور آپ مسلمان ہیں اور مسلم نے اپنے وجود کو کھو دیا. تو اللہ رب العزت کہتے ہیں وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُبَيِّنَاتٍ، اور یہ مکی دور کے لوگوں کے لیے آیتیں نہیں تھی، آج میرے اور آپ کے لیے بھی ہیں. میں نے آیتیں کھول کھول کر صاف صاف تمہارے لیے بیان کر دیے ہیں. کوئی ہے مائی کا لال؟ کوئی ہے آپ میں سے؟ کوئی ہے مسلمانوں میں سے؟ کوئی ہے جو یوسف بن کر آج عزت کی حفاظت کرے اپنی، یوسف علیہ السلام؟ کوئی ہے بی بی مریم بن کر اپنی عزت کی حفاظت کرے؟ کوئی ہے بی بی عائشہ بن کر اپنی عزت اور عصمت کی حفاظت کرے؟ فروج کی حفاظت کرنا، نظروں کی حفاظت کرنا، کیا میں اور آپ اپنی عبادت میں لذت نہیں چاہتے؟ کیا میں اور آپ نہیں چاہتے کہ مجھے اور آپ کو عبادت میں لذت ملے؟ چٹنی کھاتے ہیں تو لذت مانگتے ہیں، کپڑا پہنتے ہیں تو چاہتے ہیں خوبصورت لگیں، گاڑی چلاتے ہیں تو کہتے ہیں مزہ نہیں آ رہا، چیزیں سیٹ ٹھیک کرتے ہیں، شیشہ دیکھتے ہیں، گاڑی کی صفائی کرتے ہیں. کوئی کام جو میں اور آپ کرنا چاہتے ہیں تو بڑے سلیقے سے کرنا چاہتے ہیں اور کہتے ہیں جی میرا تو سلیقہ بڑا مشہور ہے. ایک اسلام ہی ایسا نکھٹو رہ گیا ہے، اسلام ہی ایک ایسی چیز ہے کہ جس کو ہم دنیا میں بدنام کر رہے ہیں، اور میں اور آپ ہیں اس کا نام لیوا. اور آپ اس بات کو مت بھولیں کہ مکہ کے بدو تھے، وہ اونٹوں کو چراتے تھے، جو تہذیب اور ترقی اور تعلیم سے نہ آشنا تھے، لیکن ان کو قرآن کا مطلب بڑا سمجھ میں آتا تھا. وہ جس آیت سے گزرتے تھے اسی آیت کو زندہ کر دیتے تھے، پھر اس کی عملی تفسیر بن جاتے تھے. وہ انتظار نہیں کرتے تھے. آیتیں نازل ہوئی کہ جب اللہ تعالیٰ نے یہ آیت نازل کر دی کہ وہ عورتیں ایسی ہیں کہ وہ اپنے سینوں پر اپنی اوڑھنیاں جو ہیں وہ ڈالتی ہیں، ولیدربن بخبورہن علی جیوبہن. حضرت عائشہ رضی اللہ عنہ کا یہ کہنا کہ اگلے دن مسجد نبوی میں کوئی عورت ایسی نہیں تھی جس نے اپنے آپ کو چھپایا ہوا نہ ہونا. کیا میں اور آپ اپنے سینے کے ابھار کا خیال رکھتے ہیں؟ ہے نا، ہم سوچتے ہیں یہ تو اپنا ہر ایک کا مسئلہ ہے، لیکن کیا یہ قرآن کی آیت نہیں ہے؟ کیا میں اور آپ جب چلتے ہیں تو خیال رکھتے ہیں کہ کیسے قدم رکھ رہے ہیں؟ جب نظر ڈالتے ہیں تو کیا دوسری نظر جب ڈالتے ہیں تو کیا مجھے اور آپ کو اللہ کا ڈر نہیں لگتا؟ اور آپ دیکھیں تو اسلام تو وہ دین ہے، وہ مذہب ہے جو پاؤں میں پہننے کی جوتی سے لے کر جو تخت پر بیٹھنے کے آداب سکھاتا ہے. حضرت عمر فاروق رضی اللہ عنہ کے بارے میں ایک راہب نے یہ کہا تھا کہ عمر تو اس قوم سے تعلق رکھتا ہے جو کتوں کو آداب سکھا دے. ایک دفعہ روم کے بادشاہ نے، روم ایران کے بادشاہ نے ایک ایلچی بھیجا عمر فاروق رضی اللہ عنہ کے پاس، اور بڑا وہ شان و شوکت کے ساتھ بڑے قیمتی کپڑے پہن کر اور لوگوں سے ڈرتا ہوا اور پوچھتا ہوا اور بچتا ہوا کہ امیر آپ کے وہ جو اس وقت کے امیر ہیں ان سے ملنا ہے. تو مسجد نبوی میں گیا تو وہاں نہ ملے، وہاں گیا تو وہاں نہ ملے. لوگوں نے کہا، لوگوں سے پوچھے کہ وہ ہیں کہاں، تو ان کی نشانی کیا ہے؟ تو لوگ بتا رہے تھے وہاں دیکھے وہاں دیکھے، تو دیکھا کہ ایک شخص ہے پیوند لگے کپڑے پہنے ہیں، پھٹے پرانے کپڑے، اور وہ زمین پر لیٹا ہوا ہے. کہنے لگا کہ یہ وہ شخص ہے جس سے دنیا ڈرتی ہے، یہ ہے عمر فاروق. اور ان کا دور فتوحات کا دور تھا، اور آپ کو پتہ ہے نا کہ جب بیت المقدس کی فتح کا وقت تھا اور اس زمانے کے جو صحابی تھے ان کو عیسائیوں نے کہا تھا کہ اپنے امیر المومنین کو بلاؤ گے تو ہم تم لوگوں سے ایک ایگریمنٹ کرنا چاہتے ہیں. حضرت عمر فاروق رضی اللہ عنہ کو بلایا گیا، آپ آئے اور صحابہ نے آپ کے لیے سفید خچر کا انتظام کیا ہوا، بڑا قیمتی لباس، اور آپ اپنے غلام کے ساتھ آ رہے تھے. اور باری مقرر تھی کہ ایک دفعہ باری ہوتی تھی کہ غلام اس پر سفر کرے گا سواری پہ، ایک دفعہ جو تھی ہوتی تھی باری حضرت عمر کی اور ایک دفعہ غلام کی نا. تو اب یہ ہے کہ جب وہ بیت المقدس کے لیے اس علاقے میں داخل ہوئے، شام کے علاقے میں، تو حضرت عمر کی باری تھی مہار تھامنے کی. اب دیکھیں چشمے فلک کے نصارے دیکھیں، کہاں کہتے ہیں اسلامک سٹیٹس ہیں آج نا، کہاں کہتے ہیں کہ ہم ذمہ داران ہیں نا، ہم تو خواہش کرتے ہیں جوتے لوگ ہمارے سیدھا کرا کریں، لوگ ہمارے غلام بن جائیں. اور حضرت عمر مہار تھامے ہوئے تھے اور وہ جو غلام تھا وہ اونٹ پر سوار تھا اور آگے بڑھ رہے تھے، اور صحابہ نے جو قیمتی کپڑے لیے ہوئے تو کہنے لگے کہ ہماری تو عزت ہی نہیں رہے گی، یہ لوگ تو سمجھ رہے ہیں کہ امیر المومنین آ رہے ہیں، تو آپ ذرا یہ لباس جو ہے وہ تبدیل کر لیں، آپ ذرا یہ قیمتی خچر پر سوار ہو جائے. تو رسول حضرت عمر فاروق رضی اللہ عنہ نے اس پر سوار ہونے سے انکار کر دیا. آپ نے کیا کہا تھا؟ خدا کی قسم ہم لوگ ذلیل اور خوار تھے، تم ذلیل اور خوار تھے، تو اللہ نے جو تم کو عزت دی اسلام کی وجہ سے، قرآن کی وجہ سے، جب تک تم اس کو تھام کر رہو گے تم باعزت رہو گے، اور جب تم اس کو چھوڑ دو گے تم ذلیل و خوار ہو جاؤ گے. اور آج ہم نے عزت ڈالر میں ڈھونڈنی شروع کی، فیوچر میں، سٹیٹس میں، گھروں میں، گاڑیوں میں، حسب نسب میں، کپڑوں میں، نام میں، ایسا نام جو کسی نے سنا نہ ہو، ہے نا. تو عزت کے معیار بدل گئے، لینے دینے کے پیمانے بدل گئے. اور افسوس کہ آج چشم فلک انتظار کرتا ہے کوئی ایسا کردار ملے جو کہ مسلمانوں کا کردار ہو، تو پھر خود سے جو ہے وہ دنیا میرے اور آپ کے قدموں کے نیچے آئے گی. تو یہ وہ قانون ہے جس کو مجھے اور آپ کو اپنی زندگی میں نافذ کرنا ہے. یہ کہہ کہ میں اور آپ آگے نہ گزر جائیں اس کہ آج اسلامک سٹیٹ ہی نہیں ہے, ہم نافذ ہی نہیں کر سکتے. تو آپ اپنے گھر کے سربراہ تو ہیں نا, آپ ہو سکتے ہیں اپنے خاندان میں بھی آپ کی حیثیت بڑی قوی ہو, آپ بڑے مانے جاتے ہوں, آپ اپنے دوستوں میں, آپ معاشرتی زندگی میں آپ کا ایک بڑا اونچا مقام ہو. جہاں جہاں جس جگہ میں اور آپ کھڑے ہیں اپنی ذات سے ابتدا کریں اور اس کو آگے بڑھاتے چلے جائیں. اس لیے کہ چراغ سے چراغ جلانا یہ میری اور آپ کی ذمہ داری ہے. بہت دنوں سے نظام حیات برہم ہے, چراغ اتنے جلاؤ کہ تیرگی نہ رہے. آیات مبینات ہے. کل آپ کی کلاس کی ایک اسٹوڈنٹ میرے پاس بیٹھی رو رہی تھی, اور واقعی وہ ہچکیوں سے رو رہی تھی. کہنے لگی کہ سورت نور پڑی تو میرا احساس اور بڑھ گیا. ایک وقت ایسا مجھ پر آیا کہ میں پردہ کرتی تھی, پھر میں نے پردہ کرنا چھوڑ دیا. اور پھر وہ رونے لگی, اور واقعی مجھے بھی اس کو دیکھ کر اس کی حالت زار پر رونا آیا. کہنے لگی کہ جب میں نے پردہ اتارا تو میرے خاندان کی کئی لوگوں نے مجھے دیکھ کر پردہ اٹھایا, کئی لوگوں نے اتارا. ماں قدمت واخرت, آپ جو قدم اٹھاتی ہیں, آپ جو کام کرتی ہیں, میں جو قدم اٹھاتی ہوں, میں جو کام کرتی ہوں, مجھے دیکھ کر بہت سے لوگ کاپی کرتے ہیں, اور آپ کو دیکھ کر بھی بہت سے لوگ کاپی کرتے ہیں. آپ اچھا کرتی ہیں تو, آپ برا کرتی ہیں تو. وہ کہنے لگی اور اب میں روتی ہوں کہ مجھے دیکھ کر کئی لوگوں نے پردہ اتار دیا اپنا. تو میں نے انہیں کہا کہ آپ ان سے بات کریں. کہنے لگی, پھر رونے لگی ہچکیوں کے ساتھ, اور کہنے لگی کہ ان میں سے تو بہت سے مر کھپ گئے. اب میں کیا کروں. تو کہتی ہیں مجھے افسوس ہوتا ہے کہ میں نے یہ کام کیوں کیا نا. اور اب انہوں نے کرنا بھی شروع کر دیا ہوا ہے. کہتی ہیں اب جب میں نے کرنا شروع کیا تو میرے شوہر کہتے ہیں کہ اب جب وقت تھا تم نے کیا نہیں اور اب تم کرتی ہو, تو ایسی باتیں آتی ہیں. اب تم نے کیا کرنا, ساری دنیا نے تمہیں دیکھا ہوا ہے اور اب تو تمہارے اندر وہ حسن ہی نہیں رہا, اور اب تو پتہ نہیں تمہارے کتنے دن باقی ہیں. تو صبح کا بھولا ہوا شام کو گھر آ جائے تو اس کو بھولا ہوا نہیں کہتے. نیکی کا حسن یہ ہے کہ اس کو فوراً قبول کیا جائے, اور نیکی کرنے میں کبھی دیر نہ کریں, کبھی انتظار نہ کریں. اپنے معاملات میں آپ خود مختار ہیں, اس میں کبھی دیر نہ کریں, اور نیکیوں کو آگے بڑھ کر جو ہے وہ ہاتھوں ہاتھ لیں. آیات مبینات, ہے کوئی عذر, ہے کوئی بہانہ, ہے کوئی بات جو میں اور آپ اللہ کے دربار میں میدان حشر میں پیش کر سکیں گے کہ سمجھ ہی نہیں آئی تھی کہ واقعہ اس کیا تھا, سمجھ ہی نہیں آئی تھی کہ اوریانی فحاشی کسے کہتے ہیں, سمجھ ہی نہیں آئی تھی کہ فحاشی کی روک تھام کیسے کی جاتی ہے, پتہ ہی نہیں چلا تھا زیب و زینت دوسروں کو دکھانی نہیں ہے, ہے نا. گھر ہوتے ہیں تو بھی پھتوں بن کر رہ رہے ہوتے ہیں, گھر سے باہر نکلتے ہیں تو شوہر ہی پوچھتا ہے خیر ہے, مال جا رہے ہوتے ہیں, بازار جا رہے ہوتے ہیں تو کیا لپسٹک, کیا کپڑا, کیا ایڑی, کیا میک اپ, تو بچے بھی پوچھتے ہیں کہ امی آپ کہاں جا رہی ہیں, نہیں میں وہ ذرا مال تک جا رہی ہوں. تو لوگوں کی آنکھوں کو ضرور خراب کرنا ہے, ان کے دلوں میں برائی کے ضرور خیال پیدا کرنے ہیں. تو سادگی عملی زندگی میں اختیار کی جائے, شوہر کے لیے زیب و زینت کی جائے جو عبادت ہے, اور باہر نکلیں اگر تیار ہو کے بھی نکل رہے ہیں تو اپنے آپ کو کور کریں. بہت سال ہو گئے ان آیتوں کو پڑھتے ہوئے اور سمجھتے ہوئے, لیکن آپ دیکھیں کہ عید کا موقع ہوتا ہے, شادی کا موقع ہوتا ہے, اور باہر نکلنے کا موقع ہوتا ہے, تو قرآن کی یہ آیتیں ترستی ہیں. آنکھوں سے لگایا جاتا ہوں, ہے نا, اور سین گھول گھول کے پلایا جاتا ہوں, اور لیکن یہ کہ عمل سے باتیں جو ہے وہ آ رہی ہیں. اور آپ یہ دیکھیں کہ باہر نکلنے کے میرے اور آپ کے حالات کیا ہیں. یہاں پہ میں ایک پوائنٹ اور بیان کرنا چاہتی ہوں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے عورتوں اور مردوں کا جو ملنا جلنا ہے اس کو جو ہے نہ صرف اپنی باتوں سے منع کیا بلکہ عملاً بھی اس کی کوشش کی. اسلامی زندگی میں جمعہ اور جماعت کی جو اہمیت ہے, مسجد میں جو جماعت کی اہمیت ہے, اس سے کس کو انکار ہے, کسی کو انکار نہیں ہے نا. لیکن جمعے کو اللہ نے جو فرض قرار دیا اور نماز با جماعت کی جو اہمیت ہے, آپ دیکھیں کہ بلا عذر اگر مرد گھر میں نماز پڑھے تو رسول اللہ صلی اللہ علیہ وسلم کا یہ کہنا کہ اس کی نماز قبول ہی نہیں ہوتی ہے نا. اور لیکن نبی صلی اللہ علیہ وسلم نے عورتوں کو جمعے کی فرضیت سے مستثنی قرار دیا. عورتوں میں جمعہ کی نماز فرض نہیں ہے. اسی طرح نماز با جماعت میں عورتوں کی شرکت لازم نہیں رکھی بلکہ اس کی اجازت دی. تو آپ ذرا غور کریں کن الفاظ میں دی. اگر وہ آنا چاہیں تو انہیں نہ روکو. پھر اس کے ساتھ یہ وضاحت بھی کر دی کہ ان کے لیے گھر کی نماز مسجد کی نماز سے افضل ہے. اسی طرح عبداللہ بن عمر رضی اللہ عنہ اور ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا اللہ کی بندیوں کو اللہ کی مسجدوں میں آنے سے منع نہ کرو, ہے نا. پھر اسی طرح یہ بخاری اور مسلم کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا عورتوں کو رات کے وقت مسجد میں آنے کی اجازت دو, یعنی اگر وہ مانگ رہی ہیں اجازت تو دو. اسی طرح ایک اور حدیث میں آپ نے فرمایا اپنی عورتوں کو مسجدوں میں آنے سے روکو نہیں اگرچہ ان کے گھر ان کے لیے زیادہ بہتر ہیں. اسی طرح ایک صحابیہ تھی, اور آپ سوچیں کہ کبھی میں اور آپ بھی, میں بھی اپنے دل کا جب جائزہ لیتی ہوں میرا بڑا دل چاہتا ہے کہ رسول اللہ کو کبھی ہم بھی دیکھتے, اور ایٹ دی سیم ٹائم مجھے اس سے بھی ڈر لگتا ہے. میں یہ بھی سوچتی ہوں کہ رسول اللہ کو دیکھتے اور رسول اللہ جو احکامات کہتے تھے کہیں ایسا نہ ہوتا کہ عمل میں کمی رہ جاتی, ہے نا. صحابہ اور صحابیات تو بڑھ بڑھ کر آگے جاتے تھے, عمل کرتے تھے, تو کہیں ایسا تو نہیں کہ اس وقت پیچھے رہ جانے والوں میں شامل ہو جاتے. تو دل ڈرتا بھی ہے لیکن شوق بھی بڑا ہوتا ہے. اور اسی طرح اور بہت سے کام. تو حضرت ایک وہ صحابیہ تھی, یہ ام حمید ساعدیہ تھی. تو وہ کہتی ہیں کہ میں نے عرض کیا یا رسول اللہ مجھے آپ کے پیچھے نماز پڑھنے کا بڑا شوق ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تمہارا اپنے کمرے میں نماز پڑھنا برآمدے میں پڑھنے سے بہتر ہے, اور تمہارا اپنے گھر میں نماز پڑھنا اپنے محلے کی مسجد میں نماز پڑھنے سے بہتر ہے, اور تمہارا اپنے محلے کی مسجد میں نماز پڑھنا جامعہ مسجد میں نماز پڑھنے سے بہتر ہے. اس حدیث کو مسند احمد طبرانی نے روایت کیا ہے. اسی طرح ہمیں ایک اور حدیث ملتی ہے, حضرت ام سلمہ رضی اللہ عنہ اس کی روایت کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا عورتوں کے لیے بہترین مسجد ان کے گھروں کے اندرونی حصے ہیں. اور بنو امیہ کا دور تھا, حضرت عائشہ رضی اللہ عنہ نے جب اس دور کو دیکھا کہ بنو امیہ کی عورتیں کیا کر رہی ہیں, فرماتی ہیں اگر رسول اللہ صلی اللہ علیہ وسلم عورتوں کے یہ رنگ ڈھنگ دیکھتے جو اب ہیں تو ان کا مسجدوں میں آنا اسی طرح بند کر دیتے جس طرح بنی اسرائیل کی عورتوں کا آنا بند کر دیا گیا تھا. یہ بخاری اور مسلم کی روایت ہے. مسجد نبوی میں حضور صلی اللہ علیہ وسلم نے عورتوں کے داخل ہونے کے لیے ایک الگ دروازہ مقرر کر دیا تھا. حضرت عمر رضی اللہ عنہ اپنے دور حکومت میں مردوں کو اس دروازے سے آنے جانے کی سخت ممانعت کرتے تھے, بیت النساء, ہے نا. پھر اسی طرح جماعت میں بھی عورتوں کی صفیں پیچھے بنائی جاتی تھی مردوں کی آگے, اور پھر نماز کے خاتمے کے وقت حضور سلام پھیرنے کے بعد کچھ دیر توقف فرماتے, رکے رہتے تاکہ مردوں کے اٹھنے سے پہلے عورتیں اٹھ کر چلی جائیں. یہ بخاری کی روایت سے پتا چلتا ہے کہ آپ نماز ختم ہونے کے بعد کچھ دیر بیٹھے رہتے تاکہ عورتیں پیچھے سے اٹھ کر جو ہے وہ چلی جائیں. اور آپ کا یہ کہنا کہ مردوں کی بہترین سب سے آگے کی اور بدترین سب سے پیچھے, تو پیچھے کی سب سے بہترین کیوں, کہ عورتوں سے قریب کی وجہ سے نا, سب سے پیچھے کی صف, اور عورتوں کی بہترین صف سب سے پیچھے کی اور بدترین صف سب سے آگے کی مردوں سے قربت کی وجہ سے, یہ امام مسلم کی روایت ہے. تو بہت سی ایسی ہمیں حدیثیں ملتی ہیں جس سے یہ بات پتہ چلتی ہے. اب دیکھیں کہ عبادت کے اندر بھی کتنا دور رکھا گیا ہے عورت اور مرد کو. اور ہمارے ہاں شادی بیاہ کی تقریبات ہوتی ہیں تو اس میں کیا حال ہوتا ہے, دعوتیں گھر میں ہوتی ہیں تو اس میں کیا حال ہوتا ہے, کتنا آپس میں اختلاط ہے. اور اس میں ہم سب کی ذمہ داری بنتی ہے کہ اس اختلاط کو قولن عملن جو ہیں وہ ختم کرنے میں اپنا کردار جو ہے وہ ادا کریں. اور اسی طرح عید کے موقع پہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ کیا کرتے تھے, عورتیں عیدین کی نماز میں شریک ہوتی مگر ان کی جگہ مردوں سے الگ ہوتی. رسول اللہ خطبے کے بعد عورتوں کی طرف جا کر الگ ان سے خطاب کرتے تھے. تو اس سے ہمیں جو ہے پھر کیا بات پتہ چلتی ہے کہ کتنا آپ اس بات کا جو تھے وہ خیال رکھتے تھے. اسی طرح آپ نے ایک دفعہ دیکھا کہ راستے میں مرد اور عورت آپس میں گڈ مڈ ہو گئے ہیں. اس پر آپ نے عورتوں سے فرمایا, ٹھہر جاؤ, تمہارے لیے سڑک کے بیچ میں چلنا درست نہیں ہے, کنارے پہ چلو. عورتیں یہ بات سنتے ہی دیواروں کے ساتھ ساتھ چلنے لگیں. یہ ابو داؤد کی روایت ہے. تو اب آپ دیکھیں کہ کالجوں کے اندر اور مجلسوں کے اندر اتنا جو اختلاط ہے اس کو روکنے کے لیے کیا کوشش کرنی چاہیے کہ ایسی تعلیم گاہوں میں, تعلیمی اداروں میں تعلیم دلوانی چاہیے جس میں اختلاط نہ ہو. اور اگر مجبوری ہے کہ کوئی ایسا ادارہ فرض کیا نہیں مل رہا, تو پھر آپ دیکھیں کہ باقی سب چیزوں کا, لباس کا, نظر کا, قرآن کی تعلیمات دینے کا اور چیزوں کا پھر کتنا زیادہ خیال رکھنے کی جو ہے نا وہ ضرورت ہے. اور جہاں آپ کے پاس وسائل ہیں, آپ خود ایسے ادارے قائم کریں جس میں مردوں کا اور لڑکوں کا الگ ہو, عورتوں کا لڑکیوں کا الگ ہو, تاکہ لوگ جو ہیں وہ اسلامی سوسائٹی جو ہے اس میں سکھ کے ساتھ زندگی گزار سکے. آپ دیکھیں جو یہ میک اپ کرنا ہے اس میں بھی اعتدال اختیار کرنے کی رسول اللہ نے تعلیم دی ہے. نہ صرف آپ نے اس کی اجازت دی بلکہ ہدایت کی, اور سختی کے ساتھ میک اپ میں بھی بناؤ سنگار میں حد سے گزرنے کو روکا ہے آپ نے. اس زمانے میں جس قسم کے بناؤ سنگار عرب کی عورتوں میں رائج تھے, ان میں سے یہ جو میں آپ کو بتانے لگی ہوں, ان کو آپ نے قابل لعنت اور قوموں کی ہلاکت کا سبب قرار دیا. اس میں سے ایک جو ہے, نمبر ایک کیا ہے کہ اپنے بالوں میں دوسرے بال ملا کر ان کو زیادہ لمبا اور گھنا دکھانے کی کوشش کرنا. یعنی اپنے بالوں میں دوسرے بال ملا کر ان کو زیادہ لمبا اور گھنا دکھانے کی کوشش کرنا. نمبر دو, جسم کے مختلف حصوں کو گودنا. اس کے لیے کیا جو ہے وہ الفاظ ہیں, حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں, اللہ تعالیٰ نے گوندنے اور گندوانے والی عورتوں پر, چہرے سے بال اکھیڑنے والی عورتوں پر, خوبصورتی کے لیے دانت کشادہ کرنے اور کروانے والی عورتوں پر لعنت کی ہے. پھر کیا وجہ ہے کہ جن عورتوں پر رسول اللہ نے لعنت کی ہے ان پر میں لعنت نہ کروں؟ رسول اللہ صلی اللہ علیہ وسلم کی لعنت اللہ کے لعنت ہونے کی دلیل ہے. اور قرآن مجید کی آیت جو سورۃ حشر کی آیت 7 ہے کہ ما آتاکم الرسول فخذوه وما نهاکم عنه فانتهوا, رسول جو کچھ تمہیں دے وہ لے لو اور جس سے منع کرے اس سے باز ہو جاؤ. تو نمبر دو, جسم کے مختلف حصوں کو گوندنا اور مصنوعی تل بنانا. نمبر تین, بال اکھاڑ اکھاڑ کر بھویں خاص وضع کی بنانا جسے پلکنگ کہتے ہیں. نمبر چار, روئیں نوچ نوچ کر منہ صاف کرنا. نمبر پانچ, دانتوں کو گھس گھس کر باریک بنانا. نمبر چھ, دانتوں کے درمیان مصنوعی چھینیاں پیدا کرنا, دانتوں کے درمیان خلا پیدا کرنا. یہ اس زمانے میں حسن کا ایک طریقہ تھا. اور اسی طرح مصنوعی اپٹن مل کر چہرے پر مصنوعی رنگ بنانے کی کوشش کرنا, جیسے زعفران ورس وغیرہ سے یہ جو مصنوعی اپٹن ہوتا ہے. اچھا, یہ اس کی دلیل کیا ہے, یہ جو میں نے باتیں آپ سے کہیں 7 باتیں, اس کی دلیل یہ جو ہے, یہ احکام, یہ باتیں صحاح ستہ مسند احمد میں ملتی ہیں اور صحاح حدیث کی 6 کتابوں سے آپ کو مل سکتی ہیں. حضرت عائشہ, حضرت اسما بنت ابی بکر, حضرت عبداللہ بن مسعود, حضرت عبداللہ بن عمر, حضرت عبداللہ بن عباس اور امیر معاویہ رضی اللہ عنہم سے معتبر سندوں کے ساتھ یہ باتیں جو ہیں وہ روایت ہیں. ہاں, اگر کسی کی بھویں ہی آپس میں ملی ہوئی ہوں دونوں, تو ان کو الگ کیا جا سکتا ہے, لیکن بھووں کو ایک خاص شیپ نہیں دی جا سکتی. تو اب آپ دیکھ لیجئے کہ اللہ رب العزت کیا اعلان کر رہے ہیں. وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُبَيِّنَاتٍ وَمَثَلًا مِّنَ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ, ہم نے صاف صاف ہدایت دینے والی آیات تمہارے پاس بھیج دی ہیں اور ان قوموں کی عبرت ناک مثالیں بھی ہم تمہارے سامنے پیش کر چکے ہیں جو تم سے پہلے ہو گزری ہیں. فَمَوْعِظَةً لِّلْمُتَّقِينَ, اور وہ نصیحتیں ہم نے کر دی ہیں جو ڈرنے والوں کے لیے کافی ہوتی ہیں. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک.